फिर आप देखिए कि आयत नंबर 10 से एक और मजमून जो है वो शुरू होता है, और इस मजमून में अल्लाह ताला ने क्या किया, अल्लाह ताला ने जो है वो कल्बे मुनीब जो है ना उसकी एग्जाम्पल दी है, हजरत दाऊद और हजरत सुलेमान अलैहिस्सलाम। और वो जो कल्बे मुनीब नहीं रखते, कौमे सबा के लोग जिन्होंने न शुक्री की थी, शुक्र करने वाले और न शुक्री करने वाले, उनकी अल्लाह ताला ने यहाँ पर जो है वो मिसाल दी है। आइए देखते हैं कि अल्लाह ताला क्या बताते हैं। अल्लाह रब्बुल इज्जत जो है वो कहते हैं, वलकद एतैना दाऊद मिन्ना फदला, हमने दाऊद अलैहिस्सलाम को अपने हाथ से बड़ा फजल जो था वो अता किया था। हजरत दाऊद अलैहिस्सलाम कौन थे? हजरत दाऊद अलैहिस्सलाम जो थे कबीले यहूदा के एक मामूली नौजवान है ना, फिलिस्तीनियों के खिलाफ एक मार्के में जालूत जैसा जो सिपा सलार था उसको इन्होंने कत्ल किया और यकायक बनी इसराइल का तारा बन गए, उनकी आंखों का तारा बन गए। यहां से इनका उरूज शुरू होता है। और आप इनके बारे में ये भी जानती हैं कि वहाब बिन मुनब्बा रहमतुल्लाह अलैह कहते हैं कि हजरत दाऊद अलैहिस्सलाम का कद छोटा था, आंखें नीली थी, बाल कम थे और दिल पाकीजा था, छोटे कद वाले मामूली इंसान, लेकिन जो है वो मैदान में जब बाहर निकले जंग की, तो फिर जो है वो बनी इसराइल में उनको इज्जत और हर दिल अजीजी मिल गई, और फिर अल्लाह ने इनको बादशाह बना दिया है ना। और आपको नबूवत अता कि ये फजल है अल्लाह का। फजल से क्या क्या मुराद है? अल्लाह ताला ने दाऊद अलैहिस्सलाम को क्या क्या फजल दिया था? मामूली इंसान थे और सिपा सलार बने, बनी इसराइल की आंखों का तारा बने, बादशाह भी बनाया, और उसके साथ जो है वो नबूवत से भी अता किया। वा कतला दाऊद जालूता व आताहुल मुल्का वल हिकमता व अल्लमहु मिम्मा यशा, हिकमत भी अल्लाह ताला ने दी और इसके अलावा जितना कुछ चाहा इल्म भी अता किया। फिर आप देखिए कि इसके अलावा हजरत दाऊद अलैहिस्सलाम के बारे में हमें क्या बात पता चलती है कि सूरत अंबिया में आप पढ़ चुकी हैं, वसखरना माहु दाऊद अलजिबाला युसब्बिहना वत्तैर वकुन्ना फाइलीन वअल्लमनाहु सनअता लबूसिल्लकुम लितुहसिनकुम मिन बाअसिकुम फहल अंतुम शाकिरून, है ना। तो पहाड़ मुसखर थे और इनके साथ तस्बीह करते थे पहाड़ भी और परिंदे भी। फिर इसके अलावा क्या था, लिबास बनाना इनको सिखाया है ना। फिर आप देखिए सूरत स्वाद में आता है, वज़कुर अब्दना दाऊद अज़ल ऐद इन्नहु अवाब, और हमारे बंदे दाऊद को याद करो जो साहिबे कुव्वत है, ज़ल ऐद कुव्वत भी बड़ी थी पास, इन्नहु अवाब और वो रुजू करने वाले थे। पीछे आप क्या पढ़ रही हैं, अब्दिम मुनीब है ना। तो यहाँ पे क्या पता चल रहा है, कैसा रुजू करने वाला दिल था, अल्लाह की तरफ रुजू करने वाले थे। इन्ना सख़रनल जिबाला माहू يُسَبِّحْنَ بِالْعَشِيِّ وَالْإِشْرَاقِ وَالطَّيْرَ مَحْشُورَةً كُلٌّ لَّهُ أَوَّابٌ وَشَدَدْنَا مُلْكَهُ, और हमने इनको इनकी बादशाही को मुस्तहकम किया था। وَآتَيْنَاهُ الْحِكْمَةَ, और इनको हिकमत अता की थी। وَفَصْلَ الْخِطَابِ, और अल्लाह ताला ने झगड़े की बात का फैसला सिखाया था। आम बातों का फैसला तो हम कर लेते हैं, जब कोई झगड़ा हो और दोनों तरफ झगड़ालू किस्म के लोग हों, उनमें से हक पर कौन है, ये बड़ी मुश्किल हो जाती है कि फैसला किया जाए। तो अल्लाह ताला ने इनको सिखाया था। वलकद आतैना दाऊदा, और हमने दाऊद अलैहिस्सलाम को दिया मिन्ना अपने पास से फजला, बड़ा फजल। तो इससे फिर क्या क्या बातें सामने आती हैं, मामूली थे खसूसी बन गए, बादशाहत मिल गई, नबूवत मिल गई, हिकमत दी, फिर इनकी हुकूमत को मजबूत बनाया, फिर इनको जो है वो लोहे से लिबास बनाना सिखाया है ना। और फिर क्या है इनके लिए फजल अल्लाह ताला ने जो दिया कि परिंदे और पहाड़ इनके साथ जो थे वो मुसख़र थे है ना। और वफसल अल खिताब, तो हमने अपने पास से दाऊद को बड़ा फजल अता किया था। दाऊद अलैहि सलाम को अल्लाह ताला ने बड़ा फजल अता किया था। और फजल खुदावंदी में कहते हैं इल्म और हिकमत अदलो इंसाफ के साथ साथ खुदा तरसी और बंदगी इनके अंदर पाई जाती थी। या जिबालू, ए पहाड़ों, ये कौन कह रहा है, अल्लाह ताला कह रहे हैं, दाऊद अलैहि सलाम नहीं, अल्लाह ताला ने पहाड़ों को हुक्म दिया, या जिबालू अम्मे भी اے پہاڑو اویب ہی اختیار کرو. اویب اویب جو ہے یہ آرڈر کا صیغہ ہے, حمزہ و با سے ہے, رجوع کرنا, لوٹ کر آنا, اور پھر شد بھی آ گئی. تو کیا کہا اللہ رب العزت نے کہ اویبی, کہ اے پہاڑو تم جو ہے وہ تسبیح کرو, تم رجوع کرو, تم جو ہے وہ لوٹ کر آؤ. تو لوٹ کر کہاں آنا ہے؟ ماہو اس کے ساتھ. ہو کی ضمیر کس کے لیے ہے؟ داؤد علیہ السلام کے لیے, کہ تم داؤد علیہ السلام کے لیے لوٹ کر آؤ. تو داؤد علیہ السلام کیا کرتے تھے؟ داؤد علیہ السلام جو تھے, اللہ تعالی نے لہن داؤدی جو دی تھی ان کو, بڑی خوبصورت جو تھی وہ آواز دی تھی. اور حضرت داؤد علیہ السلام جب اپنی خوبصورت آواز میں تورات کی تلاوت کرتے تھے تو پہاڑ اور پرندے بھی آپ کے ساتھ شامل ہو جاتے تھے, ہے نا؟ اب آپ دیکھیں امام عزائی رحمت اللہ علیہ کہتے ہیں حضرت داؤد علیہ السلام کو اتنی پیاری آواز دی گئی تھی کہ جنگلی جانور اور پرندے آپ کی تلاوت سن کر آپ کے ارد گرد جمع ہو جاتے. حضرت وہب رحمت اللہ علیہ کہتے ہیں کہ جو بھی آپ کی آواز سنتا وہ جھومنے لگتا. آپ ایسی سریلی آواز سے زبور کی تلاوت کرتے تھے کہ کسی کان نے ایسی آواز کبھی نہ سنی تھی. آپ کی پرترنم آواز سن کر جن, انسان, پرندے اور مویشی مگن ہو جاتے تھے. حضرت ابو موسیٰ اشعری رضی اللہ عنہ کی تلاوت بڑی خوبصورت تلاوت تھی. رسول اللہ صلی اللہ علیہ وسلم نے جب ان کی تلاوت سنی تو ایک موقع پہ فرمایا اسے داؤد علیہ السلام کی لہن میں سے حصہ ملا ہے, یعنی لہن داؤدی جو ہے اس کو اس کا ایک حصہ دیا گیا ہے. پھر اس کے بارے میں کیا آتا ہے کہ آپ خوبصورت آواز کے ساتھ ساتھ آپ کو یہ خصوصیت حاصل تھی کہ بڑی تیزی سے تلاوت کرتے تھے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا داؤد علیہ السلام پر تلاوت آسان کر دی گئی تھی. آپ گھوڑے پر کاٹھی ڈالنے کا حکم دیتے اور گھوڑا تیار ہونے سے پہلے زبور پڑھ لیتے اور آپ صرف اپنے ہاتھ کی کمائی کھاتے تھے. اور یہ بخاری کی روایت ہے. اور ان کی یہ جو تلاوت ہوتی تھی اس میں تدبر اور خشوع بھی ہوتا تھا. وَآتَيْنَا دَاوُدَ زَبُورًا, اور ہم نے داؤد کو زبور عطا کی تھی. تو گویا کہ اللہ تعالیٰ نے ان کو بڑی خوبصورت اور اچھی آواز دی تھی. اب آپ ان کو تو دی تھی, وہ تو تلاوت کرتے تھے, وہ تو تھے پیغمبر. لیکن یا جبالو اوبی ماہو, ہم نے حکم دیا ہے پہاڑوں اس کے ساتھ رجوع کرو, اس کی طرف لوٹ آؤ, اس کے ساتھ ہم آہنگی اختیار کرو. پہاڑ آپ دیکھیں سخت ہوتے ہیں, مضبوط ہوتے ہیں. اب پہاڑوں کو اللہ نے حکم دیا, یہ امر کونی ہے. ایک امر تشریح ہوتا ہے نا, آپ کو بتا چکی ہوں, اور ایک تکوینی ہوتا ہے. تو یہ امر تکوینی ہے, اور یہ کائنات ساری جو ہے جن اور انسانوں کو چھوڑ کر وہ امر تکوینی کے ساتھ بندی ہوئی ہے. اللہ نے جو کہہ دیا وہ چوں چرا نہیں کر سکتے, ان کے پاس کوئی اختیار نہیں ہے نہ کرنے کا, ان کو کرنا ہی ہے. پہاڑوں کو اللہ نے حکم دیا کہ تم حضرت داؤد کے ساتھ ہم آہنگی اختیار کرو, اب وہ بھی ان کی طرف رجوع کرو. تو کیا کرو کہ جب داؤد علیہ السلام میرا ذکر کریں, میری تسبیح کریں, جب وہ زبور کی تلاوت کریں, جب وہ میری حمد بیان کریں, تو تم بھی ان کے ساتھ جو ہے وہ تسبیح کرو. اوے بھی کے بارے میں مفسرین کہتے ہیں, اوے بھی یہاں پر جو ہے یہ ترجیح کے معنی میں ہے. اوے بھی جو ہے یہ جو تعویب لفظ ہے نا, اوے بھی یہ جو اوب ہے یہ رجوع کے معنی میں ہے, ترجیح کے معنی میں ہے. ترجیح کے معنی ہوتے ہیں کسی کے سر میں سر ملانا, اس کی آواز کو دہرانا, اس کی ہم آہنگی اور ہم نوائی کرنا. جب قرآن میں آپ پڑھتی ہیں, آپ نے 30واں پارہ ماشاءاللہ حفظ کیا, آپ کی تجوید کی جب ٹیچرز آتی ہیں تو آپ کیا کرتی ہیں؟ جیسے وہ پڑھتی ہیں آپ بھی ان کے ساتھ مل کر پڑھتی ہیں نا. تو کیا ہے, آپ ان کے ساتھ ہم آہنگی اختیار کرتی ہیں, ان کی سر میں سر ملاتی ہیں. کبھی زندگی میں گانوں کے ساتھ سر, کوئی گانا گا رہا ہو بڑی اچھی آواز میں تب بھی آپ نے سر نکالے ہوں گے نا, ہے نا؟ تو کیا ہے کہ اس کی لے میں شامل ہونا, ہم آہنگ ہونا, کورس میں گانے شروع کر دینا. اور بعض اوقات ایسا ہوتا ہے کہ آپ جا رہے ہیں कहीं भी म्यूजिक चल रहा है, म्यूजिक वैसे ही शैतानी काम, और ऊपर से किसी की आवाज बहुत अच्छी हो तो लगता है जिस्म का अंग अंग गाना शुरू कर दिया उसने, आवाज भी साथ आपकी मिल गई है और एक अजीब किस्म का सुरूर। और आप हमारी बहुत से लोग ये कहते हैं कि गाने सुनते हुए हम काम अच्छा कर सकते हैं, हमारी रफ्तार काम की बढ़ जाती है। तो असल जो अल्लाह वाले होते हैं वो कुरान की तिलावत के साथ जो है वो अपने कामों की रफ्तार बढ़ाते हैं, गाड़ी चलाते हैं। मेरी एक स्टूडेंट थी डॉक्टर अमेरिका में लॉन्ग आइलैंड में, और मुझे वो बताती थी उनका दिल्ली का सफर 1 घंटा था तकरीबन जाना और 1 घंटा आना, और वो कहती है कि पूरा कुरान, जैसे उन्होंने दौरा तफसीर हमारा हुआ, उन्होंने कहती है मैंने रिकॉर्डिंग कर ली और पूरा कुरान मैंने अपने सफर के दौरान मैंने पूरा कुरान सुन लिया। सुबह मैं लगाती थी और तरतीब के साथ, और मजीद वो पूछ रही थी और नहीं कुछ बनाया तैयार किया। तो आप देख लें कि करने वाले क्या क्या कर लेते हैं, कैसे हम आंगी इख्तियार करते हैं। बहरहाल तो मकसद क्या है, इससे हमें ये पता चलता है कि हजरत दाऊद अलैहिस्सलाम को अल्लाह ताला ने जो दिल की नरमी दी थी, जो हुस्ने सौत दिया था, और उससे जो वो तौरात की तिलावत करते थे या जो अल्लाह का जिक्र और अल्लाह की तस्बीह बयान करते थे, शुरू सूरत हुई है तो अल्हम्दुलिल्लाह से, और कहा कि ये जो आपको अता किया था और जो आप करते थे इसके साथ पहाड़ों को भी ये हुक्म दिया था कि जब मेरा बंदा मेरी हम्द और तस्बीह बयान करे, जब वो तौरात की तिलावत करे, तुम भी इसके साथ शामिल हो जाना। या जी बालू अब मैं भी माहू, ए पहाड़ों दाऊद के साथ हम आंगी इख्तियार करो। आप जरा तसव्वुर करें कि वो क्या नजारा होता होगा, चश्मे तसव्वुर में आप इस बात को लाएं कि क्या समा बद्दा होगा कि हजरत दाऊद तिलावत कर रहे हैं, वो अल्लाह की हम्द और तस्बीह बयान कर रहे हैं और पहाड़ भी साथ कर रहे हैं। यानी आप सोचें, आप पढ़ रही हो, आपके साथ कोई एक दो लग जाए और कितना अच्छा लगता है, और अगर बहुत ज्यादा लोग साथ शामिल हो जाएं तो इंसान अपने आप को बड़ा मजबूत और बड़ा स्ट्रांग जो है वो शामिल कर समझता है, बड़ा स्ट्रांग समझता है। तो इसी तरह आप देखें सूरत स्वात में कहा इन्ना सखर नल जिबाल अबाहू, पहाड़ मुसखर कर दिए थे उसके साथ, कहते चलने लगते थे, अल्लाह की तस्वीर बयान करने लगते थे और ऊंची ऊंची आवाज में। और फिर ये तस्वीर इनकी दो तरह हो सकती है, एक तो ये कि हाल से और एक हो सकता है काल से, है ना। ये भी हो सकता है कि जैसे ऊंची आवाज में वो करते हो तो वो भी करते हो। हम आप ये बात तो पढ़ी चुकी ना, कायनात की हर चीज अल्लाह की तस्वीर करती है ना। सूरत अंबिया में भी है वसख करना माहू दाऊद अल जिबाल व तैर। तो दूसरा क्या है कि वो जो कुछ अल्लाह ताला कहते हैं उसकी अताअत करती जाती है, वह तैरा और परिंदे। अब आप देखें कि परिंदे भी एक तरफ अल्लाह ने सख्त चीज को आपका 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 हम नवा बनाया और दूसरी तरफ उड़ने वाले परिंदे, है ना, जहां चाहे वो उड़ जाए, लेकिन अल्लाह ताला ने जो है वो हजरत दाऊद अलैहिस्सलाम का परिंदों को भी हम नवा बना दिया। और परिंदों के बारे में क्या आता है कि सिर्फ परिंदे ही नहीं बल्कि दरिंदे भी, जंगली जानवर भी, जंगली परिंदे भी, महशूरा इकट्ठे हो जाते थे हर तरफ से, आपकी उधर से आवाज निकली अल्लाह की हम्द और तस्बीह की और इधर से सारे इकट्ठे होके जो थे वो आपके पास जो थे वो जमा हो जाते थे। तो ये आपकी खुशहालहानी जो थी, पहाड़ों और परिंदों ने आपके साथ जो है वो हम आंगी इख्तियार की, वो भी आपके साथ जो थे वो तिलावत करते थे। तो यहां पर जो बात पता चलती है फिर वो क्या है, मसलन आप देखें कि आप किसी कुएं में, किसी बड़े से हॉल में आवाज दें और आपकी आवाज पलट कर आपके पास आए, और अब पहाड़ भी आपकी आवाज को पलटा रहे हैं, दोहरा रहे हैं, और परिंदे भी, तो ये क्या है, ये हजरत दाऊद अलैहिस्सलाम की बड़ी फजीलत और खसूसियत है। तो गोया के परिंदों का आपकी आवाज पर हवा में जमा हो जाना, हवा में रुक जाना, ठहर जाना, ये था जो मौजा आपको अता किया गया था। और परिंदे करते क्या थे, परिंदे जो थे वो सुबह शाम जो थे वो आपके साथ तस्बीह करते थे, जैसे कुरान में आता है ना इन्ना सख़रनल जिबाल माहू युसब्बिहन बिल अशी वल इशराक वत्तैर महशूरा। तो ये बात है असल। फिर आप देखें कि इससे हमें असूल अमल का क्या पता चलता है, हजरत दाऊद अलैहिस्सलाम अल्लाह के पसंदीदा इबादत गुजार बंदे थे। कैसे पता चलता है, सही हैन में है, सही हैन में है ऐसा मतलब क्या है, बुखारी और मुस्लिम में کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ کو داؤد علیہ السلام کی نماز تمام نمازوں سے زیادہ پیاری اور داؤد علیہ السلام کا روزہ سب روزوں سے پیارا. اب آدھی رات آرام کرتے تھے, تہائی رات قیام کرتے تھے, اور رات کا چھٹا حصہ پھر سو جاتے تھے. آپ ایک دن روزہ رکھتے تھے اور ایک دن نہیں رکھتے تھے, اور جب دشمن سے سامنا ہوتا تو بھاگ نہیں جاتے تھے, بہادری سے جہاد کرتے تھے. نعم العبد کا لفظ ہے آپ کے لیے, بہت اچھے تھے عبادت گزار. تو یہ سب سے پہلے اس کا ذکر نمایاں طور پہ کیا. وَعَلَّنَا لَهُ الْحَدِيدَ, اور آپ کے لیے لوہے کو نرم کر دیا. لام یا نون لین سے ہے, قولِ لین آپ پیچھے پڑ چکی ہیں, تو بات بھی نرم ہوتی ہے, لوہا بھی نرم ہوتا ہے. تو لوہا جو نرم کر دیا یہ دوسرا معجزہ ہے, اور یہ کیا تھا کہ لوہے کو موم کی طرح ان کے لیے نرم کر دیا گیا تھا. جیسے عام طور پر لوہے کو نرم کرنے کے لیے آگ میں ڈالا جاتا ہے نا, یا ہتھوڑے یا کسی اور آلے سے اس کو پیٹا جاتا ہے کہ تھوڑا نرم ہو جائے, لیکن یہاں پہ لوہے کو اس طرح نرم کر دیا گیا تھا. وَعَلَنَّا لَهُ الْحَدِيدَ, حدید ہا دال دال سے ہے, یہ تیزی کے لیے لفظ استعمال ہوتا ہے, حد ہے نا, تو نوک چاقو کی تیزی کے لیے بھی آتا ہے. تو حدید کیا ہے, یہاں پہ لوہے کے لیے ہے, اور لوہے کو کہتے ہیں کہ ہم نے لوہا اس کے لیے نرم کر دیا. تو مفسرین یہ کہتے ہیں کہ لوہا جو تھا حضرت داؤد علیہ السلام کے لیے بہت نرم کر دیا گیا تھا. ایسا نرم تھا کہ جیسے جس طرح سے چاہتے تھے نا وہ اس کو اپنے ہاتھ میں جو تھے وہ موڑ لیتے تھے. اور جیسے کپڑا نہیں ہے, آپ کپڑے کو سیتی ہیں, کاٹتی ہیں, آپ اس کو اکٹھا کرتی ہیں, تو کپڑا مڑتا چلا جاتا ہے جیسے آپ چاہتی ہیں, ہے نا. اس طرح لوہا ان کے لیے نرم ہو جاتا تھا. پھر وہ لوہے سے کرتے کیا تھے, اللہ نے حکم دیا انعمل کہ آپ بنائیے, آپ بنا سابغات زرہ, سابغات سین با غین جو ہے اس کا روٹ بھی ہے اور واحد بھی ہے, اور سابغات اس کی جمع ہے, اور اس کے معنی ہوتے ہیں جیسے کھلی زرہ, ایسی زرہ جو بڑی بہترین زرہ ہوں, اور سابغات ڈھیلے ڈھالے لباس کو کہتے ہیں جو پورے جسم کو ڈھانک لے. تو زرہ بھی تو ویسے تو لوہے کا لباس ہوتا ہے نا, ایک ہوتا ہے کپڑے کا لباس, زرہ کیا ہوتا ہے, لوہے کا لباس جس سے جنگ کے موقع پہ جسے سپاہی پہنتے ہیں نا. تو ایسی ڈھیلی ڈھالی زرہ بنائیں آپ سابغات. سین با غین کا لفظ کسی چیز کے تمام اور کمال پر دلالت کرتا ہے, اس کے ساتھ اس کے اندر وسعت اور آسانی بھی پائی جاتی ہے. تو آپ نے لوہے سے لباس تو بنانا ہے, لیکن ایسا لباس جو کہ کھلی زرے ہوں, ڈھیلا ڈھالا لباس ہو. ساتھ ہی کہا وقدر, قاف دال را جو ہے قدر, اس کے معنی ہوتے ہیں قدر اندازے سے, بناوٹ جو ہونی چاہیے نا لباس کی وہ جو ہے وہ خاص طور پر کہا کہ اندازے سے, یعنی ایک اندازے پر بنانا. اور سرد کے معنی ہوتے ہیں بننا, یا پھر یہ ہے کہ کنڈے وغیرہ جو ہے نا لوہے کے, اس کی جو کڑی ہیں ان کو صحیح طور پر اندازے سے جو ہے وہ جوڑنا بنانا. تو حضرت عبداللہ بن عباس رضی اللہ عنہ کہتے ہیں کہ مطلب یہ ہے کہ زرہ بنانے میں اس کی کڑیوں کو متوازن اور متناسب بنائیں, کوئی چھوٹی کوئی بڑی جو ہے نہ ہو, تاکہ وہ مضبوط بھی بنے اور دیکھنے میں بھی بھلی معلوم ہو. اب مثلاً آپ شلوار سیتی ہیں, ایک پائنچا چھوٹا ہو اور ایک بڑا ہو, ہے نا. آپ قمیض سیتی ہیں, بازو چھوٹا بڑا ہو, یا اگلا حصہ پچھلا حصہ فرق ہو جائے, یا ٹھیک اندازہ نہ ہو اس کی کٹائی میں یا سلائی میں, ایک لائن کدھر ہے سلائی, ایک سلائی کدھر ہے, تو صحیح نہیں ہوتا نا. اس سے کیا بات پتا چلتی ہے کہ یہ جو لوہا آپ کے لیے نرم کر دیا گیا, اور کہتے ہیں کہ باقاعدہ نرم پگھلے ہوئے لوہے کے چشمے تھے جو نکل آئے تھے ان کے لیے, جتنا چاہیں اس کا استعمال کریں. اور عام طور پہ جو چشمہ ہوتا ہے, آپ عام طور پہ آپ جس لوہے کو نرم کرتی ہیں گرما کر, کچھ دیر بعد وہ سخت ہو جاتا ہے اگر آپ اس کا استعمال نہ کریں, یہ مستقل نرم ہی تھے. دوسری بات جو خاص طور پر یہاں پہ کیا ہے کہ سابغاتن, جب آپ زرہ لوہے کا لباس بنائیں تو جب کڑیاں ملائیں, جب کڑیوں کو جوڑیں, جب لوہے کے حلقے آپس میں ملائیں, تو قدر ہونے چاہیے ان کے اندر, ظاہری طور پر بھی خوش نمائی ہونی چاہیے, ایک اندازے سے بنائیں. اس کا یہ مطلب ہے کہ اس کے اندر بھی ایک کمال ہونا چاہیے, ظاہری طور پر بھی اور باطنی طور پر بھی. یہ نہیں کہ کوئی کڑی بڑی ہو اور کوئی چھوٹی ہو, तो अमल का उसूल क्या मिला कि आप जब ये सनत का काम करेंगे तो एक मिकदार वक्त की, बाज लोगों ने कद्दर से मुराद ये है कि लोहे की कड़ियां मुनासिब अंदाजे से होनी चाहिए, छोटी बड़ी नहीं। बाज लोगों ने कद्दर के बानी जो है वो क्या लिए हैं, वक्त की मिकदार जो है वो तय कर लें। अब ये ना हो कि सारा वक्त आप यही काम करते रहे, इबादत के लिए भी कुछ वक्त निकालें, इबादत और सल्तनत के जो दूसरे काम हैं उसके लिए भी आप वक्त निकालें, अपनी इबादत और मालूमात हासिल करने के लिए अपने वक्त में से कुछ वक्त बचा लें, गोया कि डिसिप्लिन होना चाहिए। तो कद्दर के एक मानी जिरा बनाते हुए सही अंदाजे में बनाना, दूसरे मानी वक्त की मिकदार मुय्यन कर लें कि कितना वक्त आपने ये लोहे साजी का काम करना है ना, तो लोहारी का जो आप काम करेंगे तो कितना वक्त इसमें जो है वो आप लगाएंगे। और आपको ये बात पता ही है कि हजरत दाऊद अलैहिस्सलाम के बारे में हमें क्या पता चलता है कि इब्ने शौजब का कहना है कि आप रोजाना एक जिरा बना लेते थे जो 6000 दिरहम की बिक जाती थी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह के नबी हजरत दाऊद अलैहिस्सलाम भी अपने हाथ की कमाई खाते थे, और कमाइयों में से बेहतरीन कमाई क्या है, खुद मेहनत करना। अलकासिबु हबीबुल्लाह, बहुत से लोग हैं मांगने की आदत पड़ जाती है ना, जिसमें मर्द भी शामिल हैं औरतें भी शामिल हैं, तो मांग कर अपनी जरूरत और काम चीजें पूरी कर देना, और बहुत से लोग हैं जो मेहनत करते हैं, और हकीकत यह है कि मेहनत में अजमत है, और ये सबक हम सबको सीखना चाहिए। और वक्त का पैगंबर है, बादशाह भी है, और आप देखें कि फिर भी जो है वो हाथ की कमाई से जो है वो अपना गुजारा करते थे और खाते पीते थे। दूसरी बात हमें क्या पता चलती है कि कमाई में इतने मसरूफ नहीं है कि इबादत ना करें, साथ ही कहा वअमलू सालिहा, और अमल करो सवाले, यानी गोया के लोहे से जिरे भी बनाएं, ये मेहनत भी करें, ये काम भी करें, लेकिन इसके साथ साथ नेक अमल करो। वअमलू सालिहा इन्नी बिमा तअमलूना बसीर, और जो कुछ तुम करते हो उसको मैं देख रहा हूं। तो क्या बात हमारे सामने आई कि हजरत दाऊद अलैहिस्सलाम जो थे वो जो पेशा करते थे तो उसके साथ साथ अमले सवाले करते थे, इसीलिए कुरान उनको नेमल अब्द के नाम से जो है वो याद करता है। और इसका क्या मतलब है वामलु सवालिहा का, इसका मतलब ये है कि ये जो लोहे को नरम कर दिया गया और आपको जो फजल अता किया, पहाड़ और परिंदे जो आपके साथ जो है वो रुजू करते हैं, तरजीह में है आपके साथ, अब कहीं ऐसा ना हो कि इतना फजल पाकर आप जो हैं वो बहक जाएं, और कहीं ऐसा ना हो कि जमीन में फसाद पैदा करने लगे, और कहीं ऐसा ना हो कि आप इतराने लगे फखूर बन जाएं, है ना। तो बराबर याद रखना इन्नी बिमा तअमलूना बसीर, जो कुछ तुम कर रहे हो मैं उसको देखता हूं। अब आप देख लें कि कितना खूबसूरत अंदाज है कि अल्लाह ताला कि आप मसलसल निगरानी में हैं कि वक्त का बादशाह है कैसे शुक्र अदा करता है, कैसे बंदगी करता है, कैसे रातों को उठता है, कैसे जो है वो तुरात पढ़ता है, कैसे अल्लाह को किसी लम्हे जो है वो भूलता नहीं है। वले सुलेमाना, और सुलेमान अलैहिस्सलाम के लिए, सुलेमान अलैहिस्सलाम कौन थे, दाऊद अलैहिस्सलाम के बेटे थे, और आप देखें कि फजल के अंदर जो दाऊद अलैहिस्सलाम को मिला है सुलेमान अलैहिस्सलाम भी शामिल हैं। औलाद भी बहुत बड़ा अल्लाह का फजल है, और खास तौर पर जब वो नबी भी हो, यानी नेकियों में हो, नबी भी थे और बादशाह भी थे। वले सुलेमाना, और सुलेमान अलैहिस्सलाम रीहा हवाएं, और आपको पता है कि यहां पर रहमत की हवाएं मुराद है कि हवाएं जो थी वो उनके लिए मुसख्खर थी। गदूहा शहरुन व रवाहुहा शहरुन, और वो चलती थी, गदू हुआ सुबह के वक्त, और गदू जो है फजर और सूरज के निकलने के दरमियान के वक्त को गदू कहते हैं ना, गदन नाश्ते के लिए भी इस्तेमाल होता है। तो सुबह के वक्त कितनी देर चलती थी, शारन एक महीना तक, वरवा हुआ, और वो चलती थी हवाएं, वो चलती थी कितनी देर, शाम के वक्त चलती थी शारन एक महीना, तो सुबह के वक्त भी एक महीना चलती थी और शाम के वक्त भी एक महीना चलती थी। आप सूरत अंबिया में इसकी तफसील पढ़ भी चुके हैं। तो गोया के हवाएं जो थी हजरत सुलेमान अलैहिस्सलाम के लिए जो थी वो मुसख्खर कर दी गई थी। तो अब हमें क्या पता चल रहा है कि सुलेमान अलैहिस्सलाम के लिए हवाएं मुसख्खर कर दी गई थी। और आप देखें कि हवाएं जो हैं वो ऐसा लतीफ सा अजसाम रखती हैं, اور پھر یہ کہ حضرت سلیمان علیہ السلام کی مرضی کے مطابق چلتی تھی، اور آپ کا جو بزنس کا سفر تھا وہ ان کی وجہ سے آسان بھی ہو جاتا تھا، اور پھر بڑے بڑے جو آپ کے لشکر چلتے تھے تو اس رخ پر ہوائیں چلتی تھیں کہ اس کے ذریعے سے جو ہے آپ کے لشکروں کا آنا جانا اور آپ کی تجارت جو تھی وہ بڑے عروج پہ چلتی تھی. وَأَسَلْنَا لَهُ عَيْنَ الْقِطْرِ، اور ہم نے جو ہے وَأَسَلْنَا اور بہا دیا تھا، سین یا لام جو ہے یہ اس کا روٹ ہے کسی چیز کا بہنا، وَأَسَلْنَا اور ہم نے جو ہے وہ بہا دیا تھا، لہو اس کے لیے سلیمان علیہ السلام کے لیے، عین کہتے ہیں چشمے کو، اور القطر، قطر جو ہے پیچھے آپ قطران بھی پڑھ چکی، تانبے کے لیے آتا ہے، تو ہم نے تانبے کے چشمے ان کے لیے جو تھے وہ پگلا دیے تھے، بہا دیے تھے. تو مفسرین کہتے ہیں کہ زمین سے چشمہ آپ کے لیے پھوٹ نکلا تھا جس میں پانی کی بجائے پگلا ہوا تانبا ہوتا تھا، اور بعض یہ کہتے ہیں کہ حضرت سلیمان علیہ السلام کے زمانے میں تانبے کو پگلانے اور اس سے طرح طرح کی چیزیں بنانے کا کام اتنے بڑے پیمانے پر کیا گیا گویا کہ وہاں پہ تانبے کے چشمے بہ رہے تھے. تو یہ مطلب ہے. اب آپ دیکھیں کہ حضرت داؤد علیہ السلام کے لیے پگلا ہوا لوہا اور حضرت سلیمان علیہ السلام کے لیے پگلا ہوا تانبا، تو یہ کیا تھا؟ یہ بھی اللہ کی نشانیاں تھی، معجزات تھے جو ان کو دیے گئے. وَمِنَ الْجِنِّ اور جن، وَإِنْ يَعْمَلُوا بَيْنَ يَدَيْهِ، جو کام کرتے تھے ان کے ہاتھوں کے سامنے، بِإِذْنِ رَبِّهِ، اللہ کے حکم سے، یعنی جن ان کے ایسے تابع کر دیے تھے جو اپنے رب کے حکم سے اس کے آگے کام کرتے تھے. اس سے کیا بات پتا چلتی ہے؟ کہ جن جو تھے وہ ان کے مطیع تھے، اور جن ایک پوشیدہ مخلوق ہے، نظر نہیں آتی، اور انسان اور جن دو مخلوقات ایسی ہیں جن سے اللہ تعالیٰ حساب لے گا، لیکن یہ جن جو تھے یہ کیا کرتے تھے؟ حضرت سلیمان علیہ السلام کی یہ اطاعت کرتے تھے، اور ان کے یہ ماتحت تھے، مسخر تھے. کیا کرتے تھے؟ یا ملو بینا یدیہی، کہ وہ اس کے آگے کام کرتے تھے، گویا کہ حضرت سلیمان علیہ السلام کے زمانے میں جتنے بھی تعمیری کام ہوئے، تمدنی کام ہوئے، اصلاحی کام ہوئے، جو کچھ بھی کام کی آپ کو ضرورت پیش آتی تھی تو جنات جو تھے وہ آپ کے لیے مسخر تھے اور آپ کے سامنے کام کرتے تھے. اب اس کا یہ مطلب نہیں کہ حضرت سلیمان علیہ السلام جو تھے وہ انہی کی وجہ سے کام کرتے تھے، بات کیا ہے؟ بإذن ربہ، اس کے رب کے حکم سے. تو جتنے بھی شاندار تعمیری کام ہیں یا تمدنی کام ہیں یا جو کچھ بھی کام حضرت سلیمان علیہ السلام نے بڑے بڑے انجام دیے ہیں، وہ سارے کیا ہیں؟ کہ اللہ تعالیٰ نے جنوں کو ان کا متحد کر دیا تھا. تو ان کی اپنی کوئی، ان کا اپنا کوئی معجزہ یا کرامت نہیں تھی، بإذن ربہ، اس کے رب کے حکم سے. سورت بقرہ میں آپ یہ پڑھ چکی ہیں، وما کفر سلیمان، سلیمان علیہ السلام نے کوئی کفر نہیں کیا تھا، جنوں سے کوئی غلط کام نہیں لیا تھا. جیسے آج کے دور میں بعض لوگ کہتے ہیں نا کہ جن ہمارے متحد ہیں اور وہ ان کو کہیں فاسد مقاصد کے لیے استعمال کرتے ہیں، تو اللہ تعالیٰ نے سورت بقرہ میں بتا دیا، پہلے پڑھ چکی ہے، کہ جن ان کے مسخر تو تھے لیکن وما کفر سلیمان، سلیمان علیہ السلام نے کوئی کفر نہیں کیا تھا، جنہوں سے کوئی غلط کام نہیں لیا تھا، تو آپ نے ان سے تعمیری کام لیے، اچھے کام لیے. وَمَن يَزِغْ، اور جو کوئی جو ہے وہ کیا کرتا؟ سرتابی کرتا. منہم، ان سے، عن امرنا، ہمارے حکم سے، یعنی اب جو ہے ان میں سے جو ہمارے حکم کی نافرمانی کرتا. آپ دیکھ لیجئے، زیغ، زا یا غین ہے یہ لفظ، اور اس کے معنی کیا ہوتے ہیں؟ ٹیڑھ. جیسے کوئی شخص جو ہے وہ سیدھا کھڑا ہوا ہو پھر ایک جانب مائل ہو جائے، ہے نا، حالت استقامت سے ایک جانب مائل ہونا، اس کے لیے زیغ آتا ہے. آپ نے وہ دعا یاد کی نا، ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا، تو سیدھا کام کرتے کرتے پھر دل کے اندر شرک کے جذبات، احساسات نہ پیدا ہو جائیں، بدگمانی، حسد نہ پیدا ہو جائے، اور یہ دعا کثرت سے پڑھنی چاہیے. اور یہاں پہ کیا کہا؟ فمن یزغ منہم، اور ان میں سے جو کوئی جو ہے وہ پھرے گا، ٹیڑ اختیار کرے گا، عن امرنا، ہمارے حکم سے، یعنی ان جنوں میں سے جو بھی ہمارے حکم سے انکار کرے گا، ہماری اطاعت سے نکلے گا، نزقہ، زال و قاف سے ہے، کہ ہم چکھائیں گے اس کو، من عذاب السعیر، بھڑکتی ہوئی آگ کا مزہ، تو ہم اس کو بھڑکتی ہوئی آگ کا مزہ جو ہے وہ چکھائیں گے. تو جن جو تھے وہ مزدوروں کی طرح کام کرتے، اور پھر کیا ہے کہ آپ کی متحتی میں انسان بھی تھے، جن بھی تھے، है ना। तो जिन ऐसे काम करते थे जैसे कुलीन काम करते हैं, मजदूर काम करते हैं। अब सोचे जिन ऐसे काम करते थे और आपकी अतात पर मजबूर थे, अगर वो जरा भी सरकशी दिखाते तो आग में झोंक दिए जाते। कहते हैं कि इन जिनों पर अल्लाह ताला ने एक फरिश्ता मुकरर कर दिया था जिसके हाथ में आग का कोड़ा होता। जो कोई जिन सैयदना सुलेमान अलैहिस्सलाम की नाफरमानी करता, ये फरिश्ता इसको कोड़ा मारकर जला देता था। वमन यज़िग मिनहुम, और जो कोई इनमें से जो है वो नाफरमानी करता, टेढ़ इख्तियार करता, अन अमरिना हमारे हुक्म की, और हमारे हुक्म से मुराद क्या है, यानी अल्लाह ताला ने हुक्म दिया था ना कि हज़रत सुलेमान अलैहिस्सलाम की अताअत करें, तो अगर वो सुलेमान अलैहिस्सलाम के हुक्म की नाफरमानी करता तो क्या होता, नुज़िक़ु मिन अज़ाबिस सईर, तो हम उसे भड़कती हुई आग का मजा चखा देते, उसी वक्त सजा दे देते और आखिरत में जो है वो मिले ही की। या मलूना लहू, वो बनाते थे उसके लिए माँ यशाऊ, जो वो चाहता। अब आप देखिए यहाँ पे क्या बात बताई जा रही है कि जिन जो थे हजरत सुलेमान अलैहिस्सलाम के लिए वो सब कुछ बनाते थे, जो कुछ वो चाहते थे, जो वो ऑर्डर देते थे, जो वो चाहते थे, जो उनकी ख्वाहिश होती थी, जिन्हों की ये मिजाल नहीं थी कि वो जो है वो इनकार करें या फिर जो है वो आपका हुक्म जो है वो बजा ना लाए। आप जरा तसव्वुर तो करें, जैसे कहते हैं ना कि उसके पास तो फलां अंगूठी है ना, और वो तो है ना अलादीन का चिराग, तो उसके पास जिन था, कहानियों में आपने बात पढ़ी, तो जो कहा तो उसने जो है वो कर दिया। तो अब यहाँ पे आप इस बात का अंदाजा करें कि अल्लाह ताला ने उनको इतना नवाजा था, इतना नवाजा था कि जिन उनके सामने इस तरह हाजिर रहते थे जैसे कि आप सूरज और चांद जो है मुसखर नहीं है, और सूरज और चांद क्या करते हैं, जैसे अल्लाह ताला ने कहा अताअत करते हैं, तो जिन जो है वो उनके सामने अताअत करते थे, मुसखर थे और उनकी खिदमत करते रहते थे। तो गोया के जिन जो है वो उनकी अताअत करते थे। अच्छा, या मलूना लहू, वो उसके लिए बनाते थे, मा यशाऊ, जो वो चाहता, जो सुलेमान अलैहिस्सलाम चाहते। तो अब मजीद थोड़ी सी तफसील बताई हुई यहाँ पे, कुछ कामों की तफसील है, मा यशाऊ में से कुछ कामों की तफसील, मिन महारीबा, महारीब में से, और हर्ब की जमा है, हर्ब रूट है और मेहराब की जमा है, और मकान के अशरफ और आला हिस्से के लिए बोला जाता है। बादशाह और बड़े लोग जो अपने लिए हकूमत का कमरा बनाते हैं उसको भी मेहराब कहते हैं। इसके लिए, इसके अलावा मस्जिद के अंदर भी एक मेहराब होती है ना। और हर्ब के माने क्या होते हैं, जंग के लिए ये लफ्ज इस्तेमाल किया जाता है, जैसे दूसरों से बचने के लिए, दूसरों की रसाई से महफूज रखने के लिए जो जगह होती है उसको मेहराब कहा जाता है। तो मेहराब जो है, मस्जिद की मेहराब क्या है कि शैतान से एक जंग हो रही होती है ना। और बादशाह क्या करते थे कि अगर कोई लड़ाई करे तो मेहराबों में चले जाते थे, मखसूस हिस्सा जो बादशाहों का होता था वहां जाके पनाह ले लेते थे। तो मसाजिद के लिए भी इस्तेमाल होता है ये लफ्ज, और इसके अलावा जो है वो बादशाह के लिए जो खास जगह बनाई जाती है तो उसके लिए भी ये लफ्ज इस्तेमाल किया जाता है। तो बहरहाल महरीब का लफ्ज जो है ये इस्तेमाल किया जाता है कोठियां, मजबूत महल, मेहराबे, सब के लिए इस्तेमाल किया जाता है। तो अब वो उनके लिए क्या बनाते थे, ऊंची ऊंची इमारतें। मेहराब से मुराद क्या है, ऐसी इमारतें जो बड़ी ऊंची हैं, बड़ी आला है, बहुत मजबूत है। फिर दूसरा है वह तमासीला। तमासील जो है ये तिमसाल की जमा है, मीम सा लाम इसका रूट है, और तिमसाल के मानी होते हैं किसी चीज की मुसव्विर या कंदा की हुई सूरत, शबीह, किसी चीज की शबीह जो बनाई जाए ना उसको तिमसाल कहते हैं, या उसके पैकर और मुजस्मे को तिमसाल कहा जाता है। तिमसाल हर उस चीज को कहते हैं जो किसी कुदरती शय के मुशाबे बनाई जाए, कतई नजर इसके कि कोई वो इंसान हो, हीवान हो, दरख्त हो, फल हो, दरिया हो, फूल हो, या बेजान चीज हो। तो तिमसाल क्या है, तिमसाल नाम है हर इस मस्नूई चीज का जो अल्लाह की बनाई हुई चीज के मानित बनाई गई हो। और तिमसाल जो है उस तस्वीर को कहते हैं जो किसी दूसरी चीज की सूरत के मुमासिल बनाई गई हो, खा वो जानदार हो या बेजान हो। अच्छा, तो तिमसाल से फिर क्या बात समझ में आई कि जिन उनके लिए तस्वीरें बनाते थे, तिमसाल बनाते थे, शबीह मुजस्मे बनाते थे। अच्छा, बाद लोग ये समझते हैं कि हजरत सुलेमान अलैहिस्सलाम के लिए जो तमासील बनाई जाती थी वो जरूर इंसानों और हैवानों की तस्वीरें या मुजस्मे होंगे जो बनाए जाते थे। तो ये बात जो है ना, ये गलत है। आप एक बात याद रखें, नंबर वन, के पिछली शरीयतों पे में भी तस्वीरें बनाना इसी तरह ममनू था जैसे कि हमारे लिए तस्वीरें बनाना ममनू है। और उनके लिए भी इंसानी और हैवानी मुजस्मे और तस्वीरें बनाना इसी तरह हराम था जैसे उम्मते मुहम्मदिया के लिए हराम है सल्लल्लाहु अलैहि वसल्लम। मसलन आप देखें तो रात में हमें क्या मिलता है कि तू अपने लिए कोई तराशी हुई मूरत ना बनाना, ना किसी चीज की सूरत बनाना जो ऊपर आसमान में या नीचे जमीन में या जमीन के नीचे पानी में है ना, ये बाबे खुरूज में उनके है। फिर इसी तरह अहबार में है, तुम अपने लिए बुत ना बनाना और ना तराशी हुई मूरत या लाठ अपने लिए खड़ी करना और ना अपने मुल्क में कोई शबीहदार पत्थर रखना कि उसे सजदा करो। फिर इसी तरह इस्तस्ना में है कि ताना हो कि तुम बिगड़कर किसी शक्ल या सूरत की खोदी हुई मूरत अपने लिए बना लो जिसकी शबीह किसी मर्द या औरत या जमीन के किसी हैवान या हवा में उड़ने वाले किसी परिंद या जमीन में रेंगने वाले जानदार या मछली से या जमीन के नीचे जो पानी में रहती हो उससे मिलती हो। तो इसी तरह उनके जो है वो उनकी इस्तस्ना बाब 27 में है कि लाना तो इस आदमी पर जो कारीगरी की सनत की तरह खोदी हुई या ढाली हुई मूरत बनाकर जो खुदावन के नजदीक मकरूह है इसको किसी पोशीदा जगह में नसब करते। तो आप देख लिए क्या बात पता चली कि जो बनी इसराइल के लोग थे उनके उन पर भी जानदार चीजों की मूर्तें बनाना या मुजस्मे बनाना उनके लिए हराम थे, खा वो इंसान के हो या जानवरों के हो। और हमारे लिए भी यही बात है। फिर जो है वो आप ये बात भी याद रखें कि फिर वो क्या बनाते थे, तमसीला से क्या मुराद है। मुफस्सरीन ये कहते हैं कि वो जो कुछ बनाते होंगे हो सकता है कि फूल पत्तियां, कुदरती मनाजिर और मुख्तलिफ किस्म के नक्शोनिगार जिनसे हजरत सुलेमान अलैहिस्सलाम ने अपनी इमारतों को सजाया होगा, अपनी इमारतों को आरास्ता किया होगा, है ना। तो जैसे दरिया, पहाड़, जो भी ऐसी चीजें हैं तो ऐसी चीजें जो थे वो बनाया करते थे। अच्छा, अब यहां पर जो है ये बात भी हम समझते चले जाएं कि जानदार चीजें जो है ना इनकी तस्वीरें बनाना ये इस्लाम में जो है वो कतई हराम करार दिया गया है। हजरत आयशा रजी अल्लाह अन्हा मरवी करती हैं कि हजरत उम्मे हबीबा और हजरत उम्मे सलमा रजी अल्लाह अन्हा ने हबशा में एक कनीसा देखा था जिसमें तस्वीरें थी। इसका जिक्र उन्होंने रसूल अल्लाह से किया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन लोगों का हाल ये था कि जब इनमें कोई सवाले शख्स होता तो इसके मरने के बाद वो इसकी कब्र पर एक इबादतगाह बनाते और इसमें ये तस्वीरें बना लिया करते थे। ये लोग कयामत के रोज अल्लाह के नजदीक बदतरीन खलाइक करार पाएंगे। और ये हदीस है बुखारी की और मुस्लिम की। फिर एक और हदीस है, ये बुखारी की है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुसव्विर पर लानत फरमाई है। फिर इसी तरह एक और हदीस है और ये भी बुखारी और मुस्लिम की है कि हजरत अबू जुर्रा कहते हैं कि एक मरतबा में हजरत अबू हुरैरा के साथ एक मकान में दाखिल हुआ तो देखा कि मकान के ऊपर एक मुसव्विर तस्वीरें बना रहा है। इस पर हजरत अबू हुरैरा रजी अल्लाह ने कहा कि मैंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को यह फरमाते सुना है कि अल्लाह ताला फरमाता है, इस शख्स से बढ़कर जालिम कौन होगा जो मेरी तख्लीक के मानिंद तख्लीक की कोशिश करे, ये लोग एक दाना या एक चूंटी तो बनाकर दिखाएं। फिर इसी तरह जो है वो हमें और भी बहुत सी हदीसें मिलती हैं जिसमें से एक हदीस मैं आपके सामने और रखती हूँ, ये भी बुखारी की है कि अब्दुल्ला बिन उमर रजी अल्लाह उन्होंने बयान किया कि रसूल अल्लाह ने फरमाया, जो लोग ये तस्वीरें बनाते हैं इनको कयामत के रोज अजाब दिया जाएगा, इनसे कहा जाएगा कि जो कुछ तुमने बनाया है इसे जिंदा करो। फिर आप देखिए کہ یہ حدیث بھی بخاری کی ہے کہ حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں کہ ایک مرتبہ رسول اللہ میرے ہاں تشریف لائے اور میں نے ایک پردہ لٹکا رکھا تھا جس میں تصویر تھی، آپ کے چہرے کا رنگ بدل گیا، پھر آپ نے اس پردے کو لے کر پھاڑ ڈالا اور فرمایا قیامت کے روز سخت ترین عذاب جن لوگوں کو دیا جائے گا ان میں سے وہ لوگ بھی ہیں جو اللہ کی تخلیق کے معنی تخلیق کی کوشش کرتے ہیں۔ پھر اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ جو ہے وہ اس چیز سے منع فرما دیا کہ گھر میں تصویر رکھی جائے، اور اس سے بھی منع فرمایا کہ کوئی شخص تصویر جو ہے وہ بنائے۔ پھر یہ بخاری کی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ملائکہ کسی ایسے گھر میں داخل نہیں ہوتے جس میں کتا پلا ہوا ہو، اور نہ ایسے گھر میں جس میں تصویر ہو۔ پھر اسی طرح میں بخاری اور مسلم کی ایک اور حدیث ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، عبداللہ بن عمر اس کے راوی ہیں، کہ ایک مرتبہ جبرائیل علیہ السلام نے رسول اللہ کے پاس آنے کا وعدہ کیا مگر بہت دیر لگ گئی اور وہ نہ آئے، حضور کو اس سے پریشانی ہوئی اور آپ گھر سے نکلے تو مل گئے، آپ نے ان سے شکایت کی تو انہوں نے کہا ہم کسی ایسے گھر میں داخل نہیں ہوتے جس میں کتا ہو یا تصویر ہو۔ تو آپ نے وہ حدیث تو سنی نا، پردہ لگایا ہوا تھا تصویر والا۔ بہرحال اور بھی بہت سی احادیث ہیں، تو اس سے ہمیں جو ہے وہ کیا بات پتا چلتی ہے کہ جو تصویریں ہیں یا مجسمے بنانا یا تصویریں بنانا یہ چیز جو ہے وہ ٹھیک نہیں ہے۔ اچھا پھر آپ دیکھیں کہ تصویریں جو ہے نا ان کو کسی بھی نمایاں جگہ پر نہیں رکھنا چاہیے، لٹکانا نہیں چاہیے، مطلب غیر ضروری طور پر تصویریں بنانا نہیں چاہیے۔ ضروری چیزیں یہ نہیں کہ دلہن بنے تو تصویر بنا لی ہے، ہاں جیسے پاسپورٹ کا مسئلہ ہے یا امیگریشن کا مسئلہ ہے، مجبوری ہے بعض چیزوں میں تو الگ بات ہے، یعنی مجبوری میں رخصت ہے، لیکن روٹین لائف میں تصویریں جو ہیں پھر اس سے ہمیں بچنا چاہیے۔ بعض لوگوں کو کا شوق ہوتا ہے ایلبم بنانا، سجانا، رکھنا، پوز بنا بنا کر، اور پھر گھروں میں دیواروں پر وہ لگاتے ہیں، سجاتے ہیں نا۔ مثلاً آپ دیکھیں حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں کہ وہ جو تصویر دار کپڑا تھا نا جو پردے والا، کہتی ہے جب میں نے پھاڑ کر اس کا گدا بنا لیا تو حضور نے اسے بچھانے سے منع نہ کیا۔ اس سے کیا بات پتا چلتی ہے کہ اس میں پھر رخصت تھی، ایک تو تھا نا لٹکایا ہوا تھا نمایاں جگہ پر سجایا ہوا تھا، اب وہ گھر میں کپڑا آ چکا تھا تو اب انہوں نے کیا کیا کہ گدا، یعنی اس کو اس کے اوپر لیٹا جا رہا ہے، تو پھر آپ اس پر خاموش رہے۔ اس کا یہ نہیں مطلب کہ ہم پھر ضرور تصویروں والے ہی کپڑے خریدیں، بلکہ کوشش کرنی چاہیے کہ جو نیچرل ہے نا تصویریں وغیرہ، پھولوں کی اور پھلوں کی اور جو قدرتی مناظر ہیں اس طرح کی چیزیں ہم استعمال کریں۔ اچھا پھر اسی طرح جو ہے اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ ذلت کے ساتھ فرش پہ رکھ دیا جائے، پامال کیا جائے تو قابل برداشت ہے، یہ بھی نہیں ہے کہ یہ چیز جو ہے پسندیدہ ہے۔ بہرحال آج کل جو تصویر کشی اور مجسمہ سازی کا آرٹ، اس کو انسان ایک انسانیت کا قابل فخر کمال جو سمجھتا ہے، اور مسلمانوں میں بھی یہ چیز بڑی رواج پا رہی ہے، تو یہ چیز جو ہے یہ صحیح نہیں ہے۔ ہمیں ضرور اس بات کو سوچنا چاہیے، ایک چیز ہے کہ عمل کی رخصت اور ایک چیز ہے کہ اس کو آرٹ بنا دیا جائے، اس کو فن ثقافت بنا دیا جائے، دونوں میں جو ہے وہ بڑا فرق ہے۔ حضرت عمر رضی اللہ عنہ نے عیسائیوں سے کہا ہم تمہارے کنیسوں میں اس لیے داخل نہیں ہوتے کہ ان میں تصویریں ہیں۔ ابن عباس رضی اللہ عنہ گرجے میں نماز پڑھ لیتے تھے مگر کسی ایسے گرجے میں نہیں جس میں تصویریں ہوں، یہ بخاری کی دونوں روایتیں جو میں نے پڑھی ہیں آپ کو۔ اسی طرح حضرت علی رضی اللہ عنہ نے مجھ سے کہا کیا نامے بھیجوں میں تم کو اس مہم پر جس پر رسول اللہ نے مجھے بھیجا تھا۔ یہ ابو الحیاج کہتے ہیں کہ حضرت علی نے کہا مجھ سے کہ میں کیا نہ بھیجوں تم کو اس مہم پر جس پر رسول اللہ نے مجھے بھیجا تھا، اور وہ یہ ہے کہ تم کوئی مجسمہ نہ چھوڑو جسے توڑ نہ دو، اور کوئی اونچی قبر نہ چھوڑو جسے زمین کے برابر نہ کر دو، اور کوئی تصویر نہ چھوڑو جسے مٹا نہ دو، ہے نا۔ تو اس سے پھر ہمیں کیا بات پتا چلتی ہے کہ جو جاندار چیزوں کی تصویریں ہیں ان کو بنانا حرام ہی نہیں، سخت حرام ہے اور کبیرہ گناہوں میں سے ہے۔ اچھا پھر اب دوسری بات جو ہمیں پتا چلتی ہے کہ جہاں اگر مجبوری ہے جیسے پاسپورٹ ہے یا شناختی کارڈ ہے تو وہاں پہ جو ہے وہ ہمیں رعایت ملتی ہے کہ وہاں پہ ہم بنا سکتے ہیں جہاں پہ مجبوری ہے، لیکن بغیر مجبوری کے شوقیہ اس کام کو پالنا نہیں چاہیے۔ اچھا دوسری بات جو ہے وہ یہ ہے کہ बाज लोग जो हैं वो फोटो और हाथ से बनी हुई तस्वीर में फर्क करने की कोशिश करते हैं। तो शरीयत जो है तस्वीर को हराम करती है। मुफस्सरीन कहते हैं कि शरीयत तस्वीर को हराम करती है, ना कि तस्वीर साजी के किसी खास तरीके को। जो ये कहते हैं ना कि फोटो जो है इसकी गुंजाइश है मुजस्मा साजी की या हाथ से बनी हुई तस्वीर की गुंजाइश नहीं है, वो ये कहते हैं कि जो फोटो है ऐसे ही जैसे शीशे के सामने आप खड़े हुए, आप शीशे के सामने से हटे तो तस्वीर हट जाती है ना, खत्म हो जाती है। तो बाद वो कहते हैं जैसे ये जो वीडियो बनती है या फोटो है तो ये भी फर्क है कि गोया के एक अक्सा होता है, तो इसलिए ये चीज जो है इसमें कुछ रियायत है। लेकिन मुफस्सरीन की इसमें क्या राय है, वो ये कहते हैं कि ये हुरमत जो तस्वीर की है और तस्वीर साजी की है, इसका हुक्म शिर्क और बुत परस्ती से रोकने के लिए किया गया है। क्यों अल्लाह ताला ने इसको हराम किया, इसलिए कि जो है वो पहले जमाने में भी क्या था कि जो नेक लोग जब मर गए थे तो लोगों ने उसके मुजस्मे बनाकर रख लिए थे, फिर वक्त गुजरा तो फिर उन्हीं की उन्होंने पूजा शुरू कर दी। हजरत नूह अलैहिस्सलाम के जमाने में इसका आगाज हुआ ना मुजस्मा साजी का, है ना। तो एक बात तो ये है। अच्छा फिर बाद लोग ये कहते हैं कि अच्छा अब तो तस्वीरों की लोग पूजा नहीं करते, तो इसका मतलब क्या आप बना सकते हैं। तो एक बात आप याद रखिएगा, जैसे अब आप देखें ईसाई हैं, हजरत ईसा और हजरत मरियम अलैहिस्सलाम की जो है वो उनकी तस्वीर और मुजस्मों की आज भी जो है वो पूजा करते हैं, है ना। तो हमारे यहाँ करोड़ों बुत परस्त मुशरिकीन दुनिया में मौजूद हैं, और जो मुजस्मे बनाकर जैसे हिंदू हैं मंदिर मूर्तियां बनाई हुई हैं तो पूजा पाठ करते हैं, इसी तरह बाज लोग बादशाहों की डिक्टेटरों की सियासी लीडरों की जो है उनके मुजस्मे बनाते हैं, है ना। तो उसे क्या करते हैं कि उनको फिर बकसरत इस्तेमाल करते हैं। आप देखिए इराक जो है सदाम हुसैन के कितने मुजस्मे थे। तो एक बात आप याद रखें कि इस्लाम जो है जब किसी चीज को हराम करता है ना तो वो रास्ते जो उस तरफ जाते हैं इस्लाम उनको भी मना कर देता है। तो गोया के जो बात फिर हमें याद करने वाली है वो क्या है, मसलन शराब हराम है तो अब ये नहीं कि इतनी तो जायज है, थोड़ी सी मिकदार में पी लें तो हलाल है, ज्यादा हराम है, थोड़ी मिकदार भी शराब की जो है वो हराम है। हर वो चीज जो नशा पैदा कर दे वो हराम है, है ना। तो क्योंकि इस तरह कोई लिमिटेशन नहीं रहती कि कितनी पिए तो कितनी ना पिए, बिल्कुल ही उसको फिर हराम कर दिया गया। तो इसी तरह अल्लाह ताला ने जानदार चीजें जो जानदार जो चीजें हैं उनकी तस्वीरें बनाना हराम करार दिया है। और बहरहाल अगर कोई मजबूरी के लिए बनाए तो वो फिर देख सकता है कि कब और कहां कितनी जो है वो बनानी है। और भी आप बहुत सी अहदीस जो है वो आप पढ़ सकती हैं। और फिर कुछ आइए कि दुल्हन की तस्वीरें जो खींची थी और वो हमने ड्राइंग रूम में सजाई हुई है, और मियां बीवी की ये खास पोज में तस्वीर है और हमने अपने बेडरूम में रखी हुई है। बेडरूम में भी हर तरह के लोग आते हैं, ड्राइंग रूम में भी हर तरह के लोग आते हैं, है ना। फिर हमारे एल्बम, और फिर हम कहते हैं कि ये यादगार है। याद रखें यादगार जो है एमलू सवालिहा है। यादगार क्या है, हुस्न अमल, अच्छे अमल करना। मैं और आप कभी बहुत खूबसूरत लगे जब हम तैयार हुए, बड़े अच्छे लग रहे थे, लेकिन जवाल है ना, जवानी को जवाल है, मुझे और आपको जब जवाल है तो फिर तस्वीरें रख भी लेंगे तो फिर क्या होगा ना। आइए ऐसे पोज जो है उसको अनमिट कर दें जिसमें अल्लाह की अतात हो, और कायनात तो हमारी तस्वीरें ले ही रही है, हमारे अच्छे पोजों की भी और बुरे पोजों की भी। तो वह तमासीला और तस्वीरें। वह जिफानिन, जिफानिन जो है ये लफ्ज जो है जिफानिन ये जफना तन की जमा है, और इसके मानी होते हैं जैसे खाने का बर्तन, लगन, थाल वगैरह। तो जो ये खाने के बर्तन होते थे जो लगन, वो कितने बड़े होते थे, कल जवाबी, जवाब की तरह, जीम बा वाओ जो है या जीम बा या जो है जैसे हौज की तरह, अब पहले भी पढ़ चुके हैं। तो कल जवाबी जो है इसके मानी क्या है, तालाब या हौज की तरह। जाबियत उनकी जमा है, जवाब, जाबियत उनकी जमा है। तो उनके जो थाल और लगन होते थे वो हौज जितने बड़े बड़े होते थे। आप जरा तसव्वुर करें कि इतने बड़े बड़े हौज जितने लगन तैयार किए जाते थे वो उनके लिए बनाते थे जिन, हजरत सुलेमान अलैहिस्सलाम के लिए, क्योंकि लश्कर थे ना उनके पास, बड़े बड़े लश्कर। वह कुदूरिन, कुदूरिन जो है किद्र से है, कुदूरिन किद्र से है, और कुदूर जमा है, किद्र वाहिद है, हांडियों को कहते हैं, हांडियां देगे। तो जो देगे उनकी होती थी ना, और जो हांडियां होती थी वो कैसी होती थी, वह कुदूरिन रासियात, रासियात रासीन वो से है। इसके दो मानी है, इसके एक मानी तो ये है कि ऐसी देगे होती थी जो के गड़ी हुई थी, गड़ी हुई मतलब क्या है, जैसे पहाड़ों के लिए आपने रासियात लफ्ज पढ़ा है ना, रवासियात, पहाड़े पहाड़ रवासियात जमे हुए गड़े हुए जमीन के अंदर जिनकी जड़ें गई हुई हैं, तो उनकी जो देगे थी ना वो पहाड़ों की तरह जमी हुई थी। तो बाद मुफस्सरीन ये कहते हैं कि पहाड़ों के को तराश कर देगे बनाई जाती थी, इतनी मजबूत और पहाड़ों की तरह वो जमी हुई होती थी कि आसानी से एक जगह से दूसरी जगह वो मुंतकिल नहीं हो सकती थी, इतनी बड़ी बड़ी देगे। कौन बनाता था, जिन बनाते थे। दूसरे इसके मानी एक और भी हैं कि, और वो मानी क्या है कि देगे जो थी वो चढ़ी रहती थी, रासियात चढ़ी रहती से मुराद क्या है, जैसे चूल्हे पर कायम रहती थी, हर वक्त देग बकती रहती थी, गोया के चूल्हों पर देगे नसब रहती थी, बयक बयक वक्त मनों के हिसाब से उनके पास खाना पकता था। तो देगे तराशी जाती थी, बनाई जाती थी, फिर देगे पकती रहती थी, पहाड़ों की तरह जमी हुई थी कि उनको इधर से उधर मुंतकिल करना मुश्किल था। आप सोचे कि ये कौन करता था उनके लिए, जिन करते थे। वक्त दूर रासियात, और अपनी जगह से न हटने वाली भारी देगे, यानी गोया के अगर आप ये मानी लें कि वो पहाड़ों की तरह न हटने वाली थी तो गोया के बहुत भारी थी, पहाड़ों की तरह वो जमी हुई थी, नसब थी, बड़ी मजबूत देगे बनाई जाती थी। और पहाड़ों को तराश कर अगर बनाई है तो पहाड़ कितने बड़े होते हैं, तो हजारों आदमी उनके पास खाना खाते थे, बड़ी मजबूत देगे। अगर आप ये मानी लें कि देगे हर वक्त चढ़ी रहती थी तो मतलब ये कि हजरत सुलेमान अलैहिस्सलाम बड़े मेहमान नवाज थे, उनके यहाँ बड़े पैमाने पर मेहमान नवाजी होती थी, बड़े बड़े हौज जैसे उनके लिए लगन थे, बड़े बड़े बर्तन थे जो हौज की तरह थे कि इनमें लोगों के लिए खाना निकाल के रखा जाए। गोया के वह जवाब व कल जवाब के मानी क्या है कि हौजों की तरह प्लेटें थी, हौज है ना जैसे, तो हौज की तरह प्लेटें, बड़े बड़े हौज की तरह प्लेटें, और जो जिन देगों में खाना पकता था पहाड़ों की तरह जमी हुई देगे, और भारी देगे इसलिए बनाई गई थी कि बयक वक्त हजारों आदमियों का खाना पक सके। ए मलू आल दाऊद शुक्रो, ए आले दाऊद शुक्र करो, ए आले दाऊद अमल करो शुक्र के तरीके पर। वकलीलुम मिन इबादी शकूर, मेरे बंदों में कम ही शुक्रगुजार हैं। तो आप देख लीजिए यहाँ पर हमें क्या बात पता चलती है कि यहाँ पर जो है, अब क्या बात बताई कि हजरत दाऊद अलैहिस्सलाम के बाद सुलेमान अलैहिस्सलाम को इतना नवाजा गया था, जिन उनके लिए कुलियों की तरह मजदूरों की तरह काम करते, जो कुछ वो चाहते, इमारतें बनाते, तस्वीरें बनाते कुदरती मनाजिर की, फूलों की, फलों की, वाजिफान इनकल जवाबी, और हौस की तरह उनके पास लगन प्लेटें थी, है ना, खाने के बर्तन जिसने वो लोग खा सके, जो भी उनके लश्कर होते थे। वक्त दूर रासियात, और देगे थी पहाड़ों की तरह जमी हुई, या हर वक्त चूल्हे पर चढ़ी रहती थी। अब इसके साथ ही जो अहम बात है वो क्या है कि ए आले दाऊद शुक्र करो कि फजल और इनाम का हक क्या है कि जब इतनी तरक्की और इतना कुछ अल्लाह ने आपके लिए मुसख़र कर दिया तो अब क्या बात कही कि आले दाऊद शुक्र करो। तो असल चीज क्या है कि ए मालू आला दाऊद शुक्र, अब दाऊद अलैहिस्सलाम का नाम क्यों लिया गया, बात हो रही है सुलेमान अलैहिस्सलाम की, तो असल में ए सुलेमान अपने बाप के नक्शे कदम पर चलना, तुम दाऊद की औलाद हो, दाऊद अलैहिस्सलाम सुलेमान अलैहिस्सलाम, अब जो है वो क्या करना, यहाँ पे अल्लाह की शुक्रगुजारी में अपने बाप के नक्शे कदम की पैरवी करना कि उसने हशमत पाई, अजमत पाई, हकूमत पाई, बड़ा कुछ विरसे में पाया, अलनल हदीद, और सब कुछ मैंने क्यों दिया था, शुक्रगुजारी के सिले में उसको अता किया था। تو آپ بھی جو ہے وہ شکر کرنا. ساتھ ہی کہا کہ میرے بندوں میں کم لوگ شکر ادا کرتے ہیں. فقلیل من عبادی شکور, میرے اور آپ کے لیے عمل کا کیا اصول نکلا؟ تنبیہ ہے, ڈراوا ہے کہ شکر کی راہ کوئی آسان راہ نہیں ہے, نہایت کٹن راہ ہے. اللہ جب اپنی نعمتوں کی بارش کرتا ہے تو نعمتوں کو پا کر حق ادا کرنے والے بہت تھوڑے نکلتے ہیں, زیادہ ایسے نکلتے ہیں جو نعمتوں کو پا کر باغی اور نافرمان ہو جاتے ہیں, جو نعمتوں کی رو میں بہہ جاتے ہیں. تو یہاں پہ حکمت دین کا ایک نقطہ سامنے آ رہا ہے کہ صبر اور شکر میں سے زیادہ مشکل امتحان شکر کا امتحان ہے. حضرت مسیح علیہ السلام کا ایک قول ہے, وہ یہ کہتے ہیں کہ اونٹ کا سوئی کے ناکے میں داخل ہونا آسان ہے, پر دولت مند خدا کی بادشاہی میں داخل نہیں ہو سکتا. یعنی اللہ کا شکر گزار بنے گا تو اللہ کی نعمتیں اس کو جو ہے وہ ملیں گی نا. تو یہاں پہ کیا بات بتائی گئی ہے؟ اب یہ نہیں کہ جن مسخر تھے تو ان سے وہ غلط کام لیں, بلکہ کیا ہے کہ اے آل داؤد شکر ادا کرو. اور یہاں پہ کیا کہا گیا ہے کہ نعمتوں کا, اور اب اللہ نے جو اپنے بڑے ان کو فضل عطا کیا تھا, انعام عطا کیے تھے, ان کا ذکر کر کے کیا کہا کہ ان کے اہل و عیال کو بھی شکر گزاری کا حکم دیا, سب کو شکر گزاری کا حکم دیا. سلیمان علیہ السلام کو بھی, اور اس کے ساتھ کس کو شکر گزاری کا حکم دیا؟ آل داؤد, ساری اولاد کو جو بھی ان کے ساتھ ہے سب اللہ کا شکر ادا کریں. اچھا, شکر کی حقیقت آپ اور میں اب تک بہت پڑھ چکے, بار بار پڑھا, لیکن بار بار اللہ کلام میں اس کا ذکر کرتا ہے. تو کرنا کیا ہے کہ میں اور آپ شکر ادا کریں, اب شکر کرنا شروع کر دیں. اور شکر کی حقیقت کیا ہے؟ نمبر ون, اعتراف کرنا, جو کچھ ہے اللہ کا دیا, اللہ ہی منعم ہے. پھر نمبر دو, پھر اللہ کی اطاعت اور مرضی میں نعمتوں کو استعمال کریں. نمبر تین, اللہ کی مرضی کے خلاف نہ استعمال کریں. اعتراف نہیں ہوگا تو اطاعت نہیں ہوگی. تو سب سے پہلے ضروری ہے ہم اعتراف کریں. اللہ نے بہت سے دن اچھے بھی دیے, اگر آج سنو کے دن ہیں, اب ہر وقت سنو کا رونا نہ روتے رہے. بہت سے دن جوانی کے گزرے, بھاگا کرتے تھے, کام کیا کرتے تھے. اگر آج بڑھاپا ہے تو بڑھاپے کو ہر وقت جو ہے برا بھلا نہ کہتے رہے. بہت سے دن اللہ نے, شوہر کی جاب تھی, بڑے اچھے دن تھے, اگر آج جاب نہیں ہے تو ہر وقت یہ رونا نہ روتے رہے کہ بھئی شوہر کی جاب نہیں ہے. بہت سے دن صحت کے گزرے, اگر آج بیماری ہے تو اپنے شکری کی پٹی نہ باندھ لیں, میں بڑی مجبور ہوں, حالات بڑے خراب ہیں, کچھ گھر کے میں ہے ہی نہیں, کیا کھائیں کیا پہنیں. ہر وقت ایک ہی رونا, نہ شکری سے حالات بدل نہیں جاتے. انسان کا اپنا قد چھوٹا ہو جاتا ہے, انسان جو ہے کمزور ہو جاتا ہے. تو زبان سے شکر, عمل سے شکر. اور حضرت ابو عبد الرحمن اسلمی کہتے ہیں کہ نماز شکر ہے, روزہ شکر ہے, اور ہر نیک کام شکر ہے. محمد بن کعب کرزی نے فرمایا, شکر تقوی اور عمل صالح کا نام ہے. اعملوا شکرا, اس کا مطلب کیا ہے؟ عملی شکر, باتوں کا شکر نہیں, عملی شکر ادا کرو. اور حضرت داؤد اور حضرت سلیمان علیہ السلام اور ان کے گھر والے اسی لیے کیا کرتے تھے, کوئی وقت ایسا نہیں گزرتا تھا کہ ان کے گھر میں کوئی فرد جو ہے وہ عبادت میں نہ لگا ہو. ہر وقت حضرت داؤد علیہ السلام کے گھر میں اللہ کی عبادت ہوتی رہتی تھی. حضرت داؤد علیہ السلام کا مصلی کسی وقت بھی نماز پڑھنے والے سے خالی نہیں رہتا تھا. بخاری اور مسلم کی وہ روایت آپ نے ابھی پڑھی کہ بہترین صوم داؤدی ہے, اور بہترین جو نماز ہے وہ نماز داؤدی ہے, ہے نا. اور حضرت فضیل کی یہ بات آپ یاد رکھے, رحمت اللہ علیہ کہتے ہیں جب حضرت داؤد علیہ السلام پر یہ حکم شکر نازل ہوا, یہ حکم نازل ہوا کہ آپ شکر کریں, تو انہوں نے اللہ تعالیٰ سے کہا کہ اے میرے پروردگار, میں آپ کا شکر تو پورا کر سکتا ہوں, جبکہ یعنی آپ مجھے شکر کی توفیق دیں. انہوں نے اللہ تعالیٰ سے کیا کہا کہ اے میرے پروردگار, میں آپ کا شکر کس طرح پورا کر سکتا ہوں جبکہ میرا شکر قولی یا عملی, وہ بھی آپ کی عطا کردہ نعمت ہے. میں آپ کا شکر تو کرنا چاہتا ہوں, قولی بھی اور عملی بھی, لیکن آپ مجھے اس کی توفیق دے. پیچھے آپ پڑھ چکی, رب اوزین اشکر نعمت کرنا دی, تو مجھے تھام, تو مجھے روک. کہتے ہیں کہ جب انہوں نے یہ بات کہی اللہ تعالیٰ نے فرمایا الآن شکرتنی یا داؤد، اے داؤد اب آپ نے شکر ادا کر دیا، کیونکہ حق کے شکر ادا کرنے سے اپنے عجز کو مان لیا، اس کا اعتراف کر لیا کہ تو شکر کا حق نہیں ادا کر سکتا، تو نے اپنی انتصاری اور عاجزی کا جو اظہار کیا نا، اب تو نے شکر جو ہے اس کو ادا کر دیا. تو اس سے کیا بات پتا چلتی ہے کہ اللہ کا شکر ادا کرنے کے لیے بھی اللہ سے دعا کرنی چاہیے کہ اللہ تعالیٰ میں تیرا شکر تو ادا کرنا چاہتی ہوں، بس تو مجھے اس کی توفیق دے دے. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے کہتے ہیں کہ ممبر پر تشریف لائے، کب؟ جب یہ آیت نازل ہوئی، اے مالو آلہ داوودہ شکرا، جب یہ آیت نازل ہوئی تو رسول اللہ ممبر پر تشریف لائے اور اس آیت کو تلاوت کر کے کہا، تین کام ایسے ہیں جو شخص ان کو پورا کر لے تو جو فضیلت آل داؤد کو عطا کی گئی تھی وہ اس کو مل جائے گی. صحابہ نے عرض کیا کہ وہ تین کام کیا ہیں؟ آپ نے فرمایا نمبر ایک، رضا اور غضب کی دونوں حالتوں میں انصاف پر قائم رہنا، نمبر دو، غنا اور فقر کی دونوں حالتوں میں اعتدال اور میانہ روی اختیار کرنا، نمبر تین، خفیہ اور علانیہ دونوں حالتوں میں اللہ سے ڈرنا. تین باتیں ہیں جس میں ایک چیز کیا ہے کہ رضا اور غضب کی حالت میں انصاف، نمبر دو، غنا اور فقر کی حالت میں اعتدال اور میانہ روی، اور نمبر تین، خفیہ اور اعلانیہ دونوں حالتوں میں اللہ سے ڈرنا. وقلیل من عبادی الشکور، اور میرے بندوں میں کم ہی شکر گزار ہیں، اللہ تعالیٰ مجھے اور آپ کو ان لوگوں میں شامل کرے. حضرت عمر جیسے صحابی رو پڑے کہ اللہ مجھے بھی ان لوگوں میں شامل کرے جو شکر ادا کرتے ہیں، اور اللہ کہتا ہے کہ تھوڑے بندے شکر ادا کرتے ہیں. وہ بدو کہہ رہا تھا نا مجھے تھوڑے لوگوں میں شامل کر لے اللہ تعالیٰ، خانہ کعبہ کا تو آپ بھی کرتا جاتا تھا اور یہ دعا کرتا جاتا تھا، تو اللہ تعالیٰ مجھے اور آپ کو شکر ادا کرنے والوں میں شامل کرے. فلما قدینا علیہ الموتا، پھر جب ہم نے سلیمان پر موت کو نافذ کر دیا، قدینا قاضی ہوتا ہے نا جو فیصلہ کرتا ہے پھر اس کو نافذ بھی کر دیتا ہے، پھر جب ہم نے سلیمان پر موت کا فیصلہ نافذ کیا، ما دلہم علی موتہ، تو ما دلہم، نہ خبر دی ان کو، ان کو خبر نہ دی، جنوں کو، ما دلہم علی موتہ، تو اس کی موت کی خبر جنوں کو نہ دی، الا مگر کس چیز نے دی، دابت الارضی، زمین کے ایک کیڑے نے، اور یہ کیا تھا، گھن، تو زمین کا جو کیڑا گھن تھا اس نے خبر دے دی ان کو، کیسے، تاکلو من ساتا، کہ وہ کھا رہا تھا اس کے عصا کو. فلما خرا، پس جب وہ گر پڑا، کون گر پڑا، سلیمان علیہ السلام کی جو میت تھی، جو ان کا مردہ جسم تھا، جب وہ گر پڑا، تبینت الجنو، تو خبر ہو گئی جنوں کو، تو معلوم ہوا، بیان ہوتے نا جیسے کھل جانا، روش ہو جانا، واضح ہو جانا، تو تبینت الجنو، تو جنوں کو واضح ہو گیا، جنوں کو یہ بات کھل گئی کہ حضرت سلیمان علیہ السلام فوت ہو چکے ہیں. اللہ کانوا یعلمون الغیبا، اگر وہ ہوتے علم رکھتے غیب کا، ما لبثوا فی العذاب المہین، تو وہ نہ ٹھہرتے مہین عذاب میں، تو وہ اس ذلت کے عذاب میں مبتلا نہ ہوتے. تو سب سے پہلی بات تو یہ ہے کہ آیت نمبر 14 کو سمجھنے کے لیے ہم یہ بات یاد رکھیں کہ نمبر ایک بات کہ لوگ یہ سمجھتے تھے، جیسے اہل مکہ کیا سمجھتے تھے، کہ جنوں کے پاس غیب کا علم ہے نا. نمبر دو بات کہ وہ جنوں کو اللہ تعالی کے ہاں یہ درجہ وہ سمجھتے تھے کہ وہ جا کے غیب کی خبریں لے آتے ہیں، ہے نا. تو نمبر تین بات کیا تھی کہ اس واقعے کے ذریعے اللہ تعالیٰ نے بتایا کہ جنوں کے پاس غیب کا کوئی علم نہیں ہے. اب دیکھیں کہ واقعہ کیا تھا کہ حضرت سلیمان علیہ السلام جو تھے وہ کیا کرتے تھے، ہمیں یہ پتہ چلتا ہے کہ اللہ تعالیٰ نے ان کو بڑے فضل سے اور بہت سی چیزوں سے نوازا تھا، اور اللہ تعالیٰ نے جنوں کو ان کا نوکر بنا دیا تھا، کلی کی طرح، مزدوروں کی طرح، جن کام کرتے تھے، جو کچھ وہ چاہتے تھے. اور اس کے ساتھ ہی حضرت سلیمان علیہ السلام جنوں سے بہت کام لیتے تھے، اور کام لینے کے ساتھ ساتھ انہوں نے نا عبادت کے لیے بھی اپنا وقت مقرر کیا ہوا تھا، اور وہ کیا کرتے تھے کہ اپنی حکومت اور سلطنت کے کاموں کے ساتھ ساتھ क्योंकि आपकी हुकूमत जिन्नों पे, तयूर पे, हवाओं पे, सब पे थी। इसके साथ साथ आप जो थे, आपने अपना वक्त जो मुकर्रर किया हुआ था उसमें आप जाकर अल्लाह की तवील वक्त के लिए इबादत करते थे। कैसे? जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे सत्तू ले जाते थे, पानी ले जाते थे गारे हिरा में और जाकर क्या करते थे, इबादत करते थे। तो ये भी जो थे वो अल्लाह की इबादत किया करते थे तवील वक्त के लिए। अब इसके साथ क्या था कि हजरत सुलेमान अलैहिस्सलाम वक्त के बादशाह थे, और आप पीछे पढ़ चुकी हैं कि वो अपनी जो उनके लश्कर थे यूज़ाउन, उन्होंने उनको जो है वो बड़ा डिसिप्लिन में रखा हुआ था, उनसे काम भी लेते थे और उनकी फौजें अलग थी, हर एक को उनका काम पता था, हाजिरी लगती थी, अगर कोई वक्त पे हाजिरी नहीं देता था सजा भी देते थे, और फिर उसके साथ जो थे पूछते थे देर से क्यों आया, गायब क्यों है ना, ला अरा हुदुद मा अरा हुदुद, हुदुद नजर नहीं आ रहा तो पूछ रहे हैं कि हुदुद नजर नहीं आता, सख्त सजा दूंगा अगर वो अपने गायब होने की कोई वाजे तौजीह पेश ना करे। तो अब हजरत दाऊद अलैहिस्सलाम के बेटे हजरत सुलेमान अलैहिस्सलाम क्या करते हैं कि अपने कामों की खुद निगरानी करते हैं, और निगरानी में क्या है कि बैतुल मकदस की तामीर हो रही है ना, बैतुल मकदस की तामीर हो रही है, और उसके साथ ही उन्हें जो है ये बात बताई गई कि अब आपकी मौत का वक्त जो है वो करीब आ गया है, मौत का वक्त जो है वो करीब आ गया है। तो हजरत सुलेमान अलैहिस्सलाम ने जो है वो क्या किया कि जब उन्हें पता चला कि वफात का वक्त करीब आ गया, अल्लाह ताला की तरफ से इशारा हुआ, तो कहते हैं कि जिन्हों को उन्होंने बैतुल मकदस की तामीर पर लगाया, जिसे हैकले सुलेमानी कहते हैं, और तामीर का भी काफी काम रहता था, और अब मौत से तो किसी को फरार नहीं, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, और मौत ना एक लम्हा पीछे हो सकती है ना एक लम्हा आगे हो सकती है। और आप देखिए वक्त का पैगंबर है, इतना बड़ा मंसूबा सामने है और उसको मुकम्मल करना चाहते हैं, खुद निगरानी कर रहे थे उसकी, हैकले सुलेमानी की बैतुल मकदस की खुद निगरानी कर रहे थे, और खुसूसी कामों की, अहम कामों की तो खुद निगरानी की भी जाती है, और खास तौर पे जिन्नों से ये तामीर करवा रहे थे, आप जिन्नों से बनवा रहे थे, और आपको पता है कि जिन कैसी मखलूक है, सरीउल हरकत भी और फिर सताने वाली भी, उसमें शरीर भी थे, सरकश भी थे, लेकिन आपके तो मतहत थे। अब आपने जो है वो क्या किया, जब आपने देखा कि भी काम काफी रहता है, तो आपने पूरा नक्शा बना के जिन्हों के सुपुर्द कर दिया, पूरी तरह मुकम्मल काम समझाया, और अपनी इबादत खाने में आकर इबादत के लिए खड़े हो गए और अपनी लाठी से टेक लगा ली। अब आप देखिए कि लाठी से टेक लगाए हुए गोया के तामीरी काम बाहर हो रहा है और तामीरी काम की निगरानी कर रहे हैं, इसी हाल में मौत आ गई, फरिश्ते ने आके रूह कब्ज कर ली। अब असा के सहारे खड़े थे, बदस्तूर उसी तरह कायम रहे, और जिन्नात आपसे डरते हुए काम में लगे रहे कि सुलेमान अलैहिस्सलाम जो हैं वो इबादत कर रहे हैं, अपनी इबादत में मसरूफ हैं। एक जमाना गुजर गया, और इससे ये बात भी पता चलती है कि क्यों उनको शक नहीं हुआ कि ये जिंदा हैं और ये मरे हुए नहीं है, वो क्यों इनको ये यकीन रहा कि ये जिंदा है, क्योंकि वो तवील मुद्दत के लिए पहले भी अपने सारे कामों से अलग होकर अल्लाह की इबादत किया करते थे, यानी बादशाही में इबादत करना ये बड़ी बात है, और ये किसने की, हजरत सुलेमान अलैहिस्सलाम ने की, है ना, कि हजरत सुलेमान अलैहिस्सलाम जो हैं वो असा के सहारे खड़े हैं और जिन ये समझ रहे हैं कि आप इबादत में मसरूफ हैं। तो दाबतुल अर्द ने क्या किया, असा की लकड़ी को अंदर से खाकर कमजोर कर दिया, असा का सहारा जो लिया हुआ था जब वो खत्म हुआ, वो गिर गई, तो हजरत सुलेमान अलैहिस्सलाम गिरे और जिन्नों को हजरत सुलेमान अलैहिस्सलाम की मौत का पता चला। और आप देखिए, अब आप इस बात को समझें तो आपको इस बात का अंदाजा होता है कि ये खूबसूरत वाकया, ये अजीबोगरीब वाकया, ये बेहतरीन वाकया हमें क्या क्या बातें बताता है। नंबर एक कि मौत से फरार पैगंबरों को भी नहीं है, बड़ा मनसूबा है हैकले सुलेमानी का, लेकिन मौत का वक्त जब आया तो वो जो है हजरत सुलेमान अलैहिस्सलाम के मंसूबा जो था वो क्या था कि मौत आ गई, वारिद हो गई उन पर, और अभी हैकले सुलेमानी तामीर हो रहा है, लेकिन हजरत सुलेमान अलैहिस्सलाम नेकियों में सुरत करने वाले और ए मलू सालेहा میں سبقت دکھانے والے اب کیا ہے کہ ان کی جو خواہش تھی وہ چاہتے تھے کہ ہر صورت یہ تعمیر ہو، تو کیسی خوبصورت پلاننگ کی ہے، اس سے یہ بات پتا چلتی ہے۔ تو مجھے اور آپ کو بھی کیا کرنا چاہیے، اب جن تو ہمارے انڈر کوئی نہیں ہے نا، وہ تو حضرت سلیمان علیہ السلام کے پاس تھے، تو پھر کیا کرنا ہے؟ یہ جو اندر کا جن ہے نا، شیطان جو میرے اور آپ کے اندر ہے، انسان کے اندر جو نفس ہے میرا اور آپ کا، یہ دل جو ہے، اس کو میں اور آپ مطیع کریں، پلاننگ کریں، اچھے اچھے منصوبے بنائیں نیکیوں والے، اس لیے کہ موت جب آئے گی تو وہ اس بات کا انتظار نہیں کرے گی کہ اس کی پلاننگ بڑی اچھی ہے، تھوڑی سی اس کو نیکی کے کام کر لینے دیں، نہیں، اب بہت تھوڑا وقت باقی ہے، پتہ نہیں چند لمحے ہیں، چند دن ہیں، چند مہینے ہیں یا چند سال ہیں، اٹھو دوڑو زمانہ چال، قیامت کی دوڑ گیا، چل گیا، میں اور آپ بھی کچھ کر لیں۔ دوسری بات ہمیں کیا پتہ چلتی ہے کہ حضرت سلیمان علیہ السلام اپنی ساری مصروفیات کے ساتھ ساتھ عبادت کیا کرتے تھے، ان کی روٹین تھی جس سے جنوں کو جو ہے نا اس بات کا شک ہی نہیں گزرا کہ آپ جو ہیں کیوں اتنی لمبی عبادت کر رہے ہیں، تو مسلسل جو ہے وہ تعمیر کرتے رہے۔ تیسری بات ہمیں یہ پتہ چلتی ہے کہ جنوں کے پاس جو ہے وہ غیب کا علم نہیں ہوتا، اگر غیب کا علم ہوتا تو پھر فلما خر تبینت الجن، اگر یہاں پہ کیا ہے کہ پس جب جنوں کو یہ بات کھل گئی، جنوں کو تب پتا چلا کہ حضرت سلیمان علیہ السلام تو فوت ہو چکے ہیں، اللہ کانوا یعلمون الغیب، اگر وہ جانتے ہوتے غیب کو، ما لبثوا فی العذاب المہین، تو اس ذلت کے عذاب میں مبتلا نہ رہتے۔ تو ذلت کا عذاب کیا تھا کہ جن جو تھے وہ مشقت کا کام کر رہے تھے، وہ جو بیت المقدس کی تعمیر کر رہے تھے، آسان کام تو نہیں ہے نا اتنی بڑی عمارت کی تعمیر کرنا، ہے نا، اتنی بڑی عمارت کی تعمیر کرنا یہ کوئی آسان کام تو نہیں ہے نا، تو اس لیے جو ہے حضرت سلیمان علیہ السلام کے حکم کے مطابق اور ان سے ڈرتے ہوئے جن جو تھے وہ ہیکل سلیمانی کی جو تھے وہ تعمیر کر رہے تھے، اگر وہ غیب جانتے ہوتے تو نہ ان کو یہ پاپڑ بیلنے پڑتے اور نہ ہی ان کو جو ہے وہ اتنی محنت اور مشقت کرنی پڑتی۔ یہاں پہ اللہ تعالیٰ خود بتاتے ہیں کہ اللہ کانوا یعلمون الغیب ما لبثوا فی العذاب المہین، تو عذاب المہین سے مراد کیا ہے کہ وہ جو تعمیر کرنا، اور اگر ان کی کوئی اطاعت نہیں کرتا تو فوراً ان کو عذاب ملتا تھا، ہے نا، ان کو جلا دیا جاتا تھا جنوں کو، وہ جو عذاب ہے یہ اس سے مراد ہے۔ اچھا اب یہاں پہ دیکھیں کہ یہاں پہ یہ جو منسا آتا ہے کہ جس نے جو دیمک نے اس کو کھا لیا، ہے نا، اور یہاں پہ منسا آتا، تو منسا آتا کو کس نے کھایا تھا؟ دیمک نے کھایا تھا، اور دیمے کے لیے کیا لفظ یہاں پہ استعمال ہوا؟ دابت الارض، ہے نا، دابت الارض، تو منسا آتا ہے اسا، اور اس کو کھایا کس نے؟ دیمک نے۔ اب آپ دیکھیں اسا بھی بہت معمولی چیز ہے اور دیمک بھی بڑی معمولی چیز ہے، لیکن دیمک بڑی ظالم چیز ہے۔ دیمک جو ہے اس کا اسا کو کھا جانا یا اس کو کسی چیز کو لگ جانا اور اس کو ختم کر کے رکھ دینا، یہ کوئی معمولی بات نہیں ہے۔ اور آپ دیکھیں کہ کوئی چیز اگر کسی جگہ عرصہ دراز تک پڑی رہے تو دیمک جو ہے وہ اس کو ختم کر کے رکھ دیتی ہے۔ آپ اس کی اگر ریسرچ کریں اور آپ چاہیں تو ضرور کریں، تو اس سے ہمارے سامنے کیا باتیں آتی ہیں؟ نمبر ایک کہ دیمک اللہ کی مخلوق ہے، چونٹی سے ملتی جلتی ہے، اس کا نظام بھی تقریباً چونٹیوں سے ملتا جلتا ہے، ان کی ملکہ ہوتی ہے، ان کی کارکن پھر جو ہے وہ کارکن ان کے ہوتے ہیں دیمک کے بھی، اور پھر ان کی بھی کالونیز ہوتی ہیں، پھر ان کی انڈا دینے والی بھی کچھ دیمک ہوتی ہیں، اور پھر ہزار انڈے روزانہ یہ دیتی ہیں، اور 15 سال تک مسلسل دیتی ہیں، اور بعض ایسی بھی ہیں جو کئی ہزار انڈے دیتی ہیں، جیسے 43,000 انڈے بھی دیتی ہیں، اور کئی سال تک مسلسل دیتی ہیں۔ پھر جو ہے یہ دیمک جو ہے یہ نیسٹ کی طرح سے گھر بناتی ہے، اور بعض دیمک 6 میٹر سے اونچا گھر بناتی ہے، زمین سے مٹی لے کر 6 میٹر سے اونچا گھر بنا لیتی ہیں، ان کا گھر بڑا سخت ہوتا ہے، کیسل کی طرح نا، بڑا سخت مواد، اور یہ کیا کرتی ہیں؟ اپنے منہ کے پانی سے مٹی کو جو ہے وہ ملاتی ہیں منہ کے پانی میں، اور پھر جو ہے جو گھر بناتی ہیں، دیواریں مضبوط ہوتی ہیں، ان کی گیلریز بھی ہوتی ہیں، کالونیز ہوتی ہیں، باقاعدہ ایک سسٹم ہے ان کا، اور ان کے جو انڈے بھی ہوتے ہیں خاص ٹمپریچر میں یہ رکھتی ہیں، اس کے لیے خاص ٹمپریچر کا یہ اہتمام کرتی ہیں، گھر کی ساخت ही ऐसी बनाती हैं, और तकरीबन मिलियन या हाफ मिलियन डीमर जो है वन टू वन होकर काम करती है, यानी टीम वर्क इनके अंदर पाया जाता है। और आप सोचें कि कितनी मामूली सा ये कीड़ा है दाबतुल अर्द, और मिलियन हाफ मिलियन होकर भी ये टीम वर्क में काम करता है। और हम तो दो चार भी कहीं इकट्ठे हो जाए, क्लास के दो चार लोगों का मिलकर अगर एक कमेटी बना दी जाए तो मुश्किल हो जाता है, एक एक बात, दूसरा दूसरी बात, और फिर तीसरे दिन होता है कि आप जो है ना मुझे इस कमेटी से निकाल दें और मैं इसकी इंचार्ज नहीं बन सकती, या कोई कहता है कि मुझे क्यों नहीं इंचार्ज बनाया। यानी आपस में मिलकर काम करना, बांध बांध की बोली, बांध बांध के मशवरे और मिलकर काम करना मुश्किल हो जाता है। लेकिन आप देखें कि दीमक जो है वन टू वन होकर टीम वर्क में काम करती है, तो इसमें बड़ी हमारे लिए इबरत है कि इंसान को बेबस कर देती है। और इसकी गिजा क्या होती है? लकड़ी, और करोड़ों की लकड़ी दीमक की नजर हो जाती है। फर्नीचर देख ले, घर देख ले, बेड देख ले, कुर्सी देख ले, सोफा देख ले, छतों की छतीरें हैं, है ना, इमारतें हैं, किसी चीज को नहीं छोड़ती ये दीमक। तो अमेरिका में दीमक से बचाव के लिए $2 बिलियन सालाना खर्च होता है। अब आप सोचें कि दीमक के लिए तो इतनी कीमत दी जाए, और दीमक जो है उसने क्या किया कि जिस बात की खबर जिन्नों को ना हुई, जो इतने सरीउल हरकत और इतने अहम थे, दीमक ने उसकी खबर दी, दीमक ने खबर दी कि उस मिनसा को, उस लाठी को जब खाया दीमक ने, वो गई गिर, हजरत सुलेमान अलैहिस्सलाम गए गिर, तो दीमक को पता चला कि ओह ये तो फौत हो चुके हैं। जिन्हों को पता चला कि हजरत सुलेमान अलैहिस्सलाम फौत हो चुके हैं, तब पता चला। तो ये सारी बात का निचोड़ क्या है कि मैं और आप अल्लाह के आगे अपने आप को झुका दें। दीमक क्या काम करती है? जो अल्लाह ने उसको बता दिया है वो अल्लाह की अतात करती है, बस जो काम उसको कह दिया। शहद की मक्खी करती है तो चूंटी भी करती है, तो दीमक भी करती है। किसी चीज को अल्लाह ताला ने ना निकम्मा और बेजरर नहीं बनाया। तो फिर इंसान की असल हकीकत क्या है? हम अल्लाह के आगे जो है वो झुक जाएं। तो ये थी वो आयत, जो आयत नंबर 14, फलम्मा कदैना अलैहिल मौता, के जब हमने मौत को उस पर नाफिज कर दिया हजरत सुलेमान अलैहिस्सलाम पर। ठीक है, हैकले सुलेमानी उनकी प्लानिंग में था, लेकिन मौत का वक्त है, अब वो रुक नहीं सकती। मा दल्लाहुम अला मौतिही, तो जिन्हों को इसकी मौत पर दलालत किसने की? इल्ला दाबतुल अर्दी, जमीन के एक कीड़े ने, जमीन में एक दाबा जो चूटी की तरह का है, घुन जिसे कहते हैं दीमक, उसने किया। ताकुलू मिन साताहू, जो खा रहा था उसके असा को। गोया के हजरत सुलेमान अलैहिस्सलाम चूंकि चाहते थे कि उनका ये अहम काम हो जाए, तो उन्होंने क्या किया कि इबादत की गरज से वो चले गए अंदर हैकले सुलेमानी के, और शीशे के अंदर जो है वो कहते हैं कि वो जाकर खड़े हो गए, और उन्होंने असा का जो है वो सहारा ले लिया। और इसके बाद जो है जिन ये समझते रहे कि आप जो है वो इबादत कर रहे हैं, और जैसे कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम से भी हमें जो है ये बात पता चलती है कि जब हजरत सुलेमान अलैहिस्सलाम को जब पता चला कि उनकी मौत का वक्त जो है वो करीब आ गया है, तो उन्होंने ये ख्वाहिश का इजहार किया कि मैं चाहता हूँ इसकी जो है वो तामीर हो। तो खास तरीके से उन्होंने जो है इस तरह जो है वो खाना काबा की तामीर की कि जिन्हों को पता भी ना चला, उनकी बेबसी भी थी, और इबादत में खलल भी ना पेश आए। तो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब हजरत सुलेमान अलैहिस्सलाम बैतुल मक़द्दस की तामीर से फारिग हुए, तो अल्लाह ताला से चंद दुआएं की जो मकबूल हुई। इनमें से एक दुआ ये है कि जो शख्स इस मस्जिद में सिर्फ नमाज की नीयत से दाखिल हो, इस मस्जिद से निकलने से पहले इसको इसके तमाम गुनाहों से अल्लाह उसको ऐसा पाक कर दे जैसा कि उस वक्त पाक था जब माँ के पेट से पैदा हुआ था। और इसी तरह बैतुल मक़द्दस की तामीर से फारिग होने पर हजरत सुलेमान अलैहिस्सलाम ने शुक्राने के तौर पर 12,000 गाय, बैल और 20,000 बकरियों की कुर्बानी करके लोगों को आम दावत दी, और इस दिन खुशी मनाई, और सखराए बैतुल मक़द्दस पर खड़े होकर अल्लाह ताला से दुआएं मांगी। या अल्लाह, आप ही ने मुझे ये कुव्वत और वसाइल अता किए जिनसे तामीर बैतुल मक़द्दस मुकम्मल हुई, तो या अल्लाह मुझे इसकी भी तौफीक दे कि मैं तेरी इस नेमत का शुक्र अदा करूं, और मुझे अपने दीन पर वफात दीजिए, और हदायत के बाद मेरे दिल में कोई ज़ैग और कजी ना आए। और कहा कि ऐ मेरे परवरदिगार, जो शख्स इस मस्जिद में दाखिल हो, मैं इसके लिए आपसे कुछ दुआएं मांगता हूं। उसने पांच दुआएं जो हैं وہ ملتی ہیں. اچھا آپ کے ذہن میں اب یہ سوال پیدا ہو سکتا ہے کہ بیت المقدس کی تعمیر تو گویا کہ آپ کی زندگی میں ہو چکی تھی, تو پھر وہ ہیکل سلیمانی کی تعمیر کیا مراد ہے؟ میں آپ کے چہرے دیکھ کے اس بات کو سمجھ گئی. تو اصل میں اس میں جو بات یاد رکھنے والی ہے وہ کیا ہے کہ اصل تعمیر تو بعد میں ہی ہوئی ہے. جیسے ہیکل سلیمانی اور بڑی عمارت اور مکمل اس کی تعمیر, وہ تو ظاہر ہے کہ قرآن کی آیتوں سے کیا بات پتا چلتی ہے کہ موت پہلے آ گئی اور پھر بعد میں جو ہے وہ جنوں کو پتا چلا ہے. تو اس کا مطلب یہ ہے کہ کچھ حصہ جو تھا وہ آپ کی زندگی میں مکمل ہو چکا تھا, اور پھر کیا ہے کہ آپ شکرانے کے طور پر ساتھ ساتھ جو تھے وہ اللہ کا شکر بھی ادا کر رہے تھے اور دعائیں بھی جو تھے وہ کر رہے تھے. اچھا اب پھر بعض لوگ یہ کہتے ہیں کہ آپ کتنا عرصہ کھڑے رہے, عصا کے سہارے کتنا عرصہ کھڑے رہے. حضرت عبداللہ بن عباس کہتے ہیں کہ موت کے بعد عصا کے سہارے حضرت سلیمان علیہ السلام ایک سال کھڑے رہے. بعض روایات میں آتا ہے کہ جب جنات کو یہ معلوم ہوا کہ سلیمان علیہ السلام کی موت کو عرصہ ہو گیا اور ہم بے خبر رہے, تو انہوں نے مدت موت معلوم کرنے کی یہ تدبیر کی کہ ایک لکڑی پر دیمک چھوڑ دی. ایک دن رات میں جتنی لکڑی دیمک نے کھائی, اس سے انہوں نے حساب لگایا کہ عصا سلیمانی پر ایک سال اس طرح گزرا ہے. تو بہرحال غیب کا علم اللہ ہی جانتا ہے کہ کتنا عرصہ جو ہے وہ عصا کے سہارے جو تھے وہ کھڑے رہے. تو ان ساری باتوں سے جو پھر عمل کا اصول ہمارے لیے آتا ہے وہ یہ ہے کہ موت حق ہے, موت سے فرار نہیں. وجاءت الموت بالحق, موت حق لے کر آ پہنچی. تو موت تو آنی ہے, تو ہمیں کیا کرنا چاہیے کہ ہمیں موت کی تیاری کرنا چاہیے. تو اللہ تعالی ہم سب کو عمل کی توفیق عطا کرے. سبحانک اللہم و بحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک.